السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ کو کیا لگتا ہے سب نے جواب دیا؟ میں ایک دفعہ پھر کرتی ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سبحان اللہ وبحمدہ سبحان اللہ العظیم الحمد للہ رب العالمین رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی. اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. میری آج کی گفتگو کا عنوان ہے یو ڈونٹ ایون انڈرسٹینڈ می. یو ڈونٹ ایون انڈرسٹینڈ می، آپ تو مجھے جانتی تک نہیں، آپ تو مجھے سمجھتی بھی نہیں. تو آپ سوچ سکتے ہیں کہ یہ عنوان، یہ ٹاپک جو ہے وہ کس سے متعلق ہے. یہ ٹاپک جو ہے، یہ عنوان جس پر آج میں بات کرنا چاہتی ہوں، اور اس کا تعلق جو ہے میرے اور آپ کے دل کی دھڑکن سے ہے. یہ وہ عنوان ہے جسے میں اور آپ اپنے دل کی بہار کہتے ہیں، جسے میں اور آپ اپنا فیوچر کہتے ہیں، جس سے ہم بہت پیار کرتے ہیں، جس سے جو میری اور آپ کی دعاؤں کا مرکز ہے، جو میری اور آپ کی تمنائیں جو ہیں نا، میری اور آپ کی امیدیں، وہ سب کچھ ہے، جن کو دیکھ کر ہمارے دل کھل اٹھتے ہیں، ہم مسکرا اٹھتے ہیں، جن کو ملنے کے لیے اور ایک نظر دیکھنے کے لیے دل بے قرار رہتا ہے، جن کا پہرو بیٹھ کر میں اور آپ انتظار کرتے ہیں، اور جن کے لیے دعائیں کرتے 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 میری اور آپ کی زبان تھکتی نہیں ہے. آخر وہ کون ہیں؟ آخر وہ کیا ہیں؟ اور وہ ہیں میرے اور آپ کے بچے. اور یہ جو عنوان ہے، میں نے یوتھ سے ایک سروے کروایا، اور یہ ٹاپک جو ہے اس سروے کے نتیجے میں میں نے رکھا کہ بچے یہ کہتے ہیں کہ ہمارے پیرنٹس جو ہیں نا، وہ ہمیں سمجھتے نہیں ہیں. ہمارے اور ان کے درمیان جو ایک گیپ ہے، کمیونیکیشن گیپ، اس لیے کہ ہمارے پیرنٹس ہمارے فرینڈز نہیں ہیں اور وہ ہمیں سمجھتے نہیں ہیں. اور یہ جو ٹاپک ہے یہ یوتھ نے دیا ہے، اور آئیے آج میں اور آپ بیٹھ کر اپنے بچوں کے دیے ہوئے کویسچن کو حل کریں. یہ کویسچن مارک ہے، یو ڈونٹ ایون انڈرسٹینڈ می. آئیے سوال کا جواب تلاش کریں. اور میں یہ سوچتی ہوں، قرآن مجید میں بھی میں غور کر رہی تھی، سورۃ احقاف میں بڑی خوبصورت آیات ہیں، اگر آپ غور کریں تو آیت نمبر 15 سے لے کر آیت نمبر 19 تک. سب سے پہلے اللہ رب العزت فرماتے ہیں، وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ إِحْسَانًا، ہم نے انسان کو وصیت کی. ایمفسائز، یعنی کسی کو کوئی کام کہنا اور بہت تاکید کے ساتھ کہنا کہ وہ کیا کریں، کہ اپنے والدین کے ساتھ حسن سلوک کریں. پھر ماں کا ذکر ہے کہ ماں نے کس طرح جو ہے وہ پریگننٹ ہوئی اور بوجھ پر بوجھ اٹھایا، اور اس عرصے میں وہ کتنی تکلیف سے اور کتنی مدت سے گزری، اور پھر اس کے بعد جو ہے کیسے بچوں کو پالا پوسا. اور جب وہ عین جوانی پر بچے پہنچ جاتے ہیں، تو کچھ بچے تو ایسے ہوتے ہیں، بچوں کی دو قسمیں یہاں پہ بتائی گئی ہیں. کچھ بچے تو ایسے ہوتے ہیں جو دن رات یہ دعائیں کرتے ہیں، رب اوزینی، اے میرے رب ہمیں تھام لے. وہ زا عین، اس کے معنی ہوتے ہیں کہ جیسے کوئی چیز گر رہی ہے، جیسے کوئی چیز نشے میں ہے، جیسے جب کوئی نعمتوں کے خمار میں ہوتا ہے، خمار میں ہوتا ہے نا، جیسے کوئی کسی کے پاس دولت ہے، کرسی ہے، اقتدار ہے، زیور ہے، کوٹھی ہے، بنگلہ ہے، بچے ہیں اور ترقی ہے، دنیا کے لحاظ سے اس کے پاس بہت عروج ہے، تو اس کی چال، اس کا انداز، اس کی گفتگو، اس کی آنکھیں، ایک ڈفرینٹ ہی انداز ہوتا ہے نا. تو لیکن جو اللہ کے پسندیدہ لوگ ہوتے ہیں، और खा उनको कितना ही कुछ क्यों ना मिल जाए तो उनकी एक ही पुकार होती है, और वो क्या है, रब्बे उज़ेनी, ए हमारे रब हमें थाम ले, हमें संभाल ले, हमें तौफीक अता कर, हमें तौफीक अता कर किस चीज़ की, अन अशकुर नेमतक लती अनअमता अलै, कि हम तेरा शुक्र अदा करें उस नेमत का जो तूने मुझ पर की। और शुक्र के लफ्ज़ी मानी है अरबी ज़बान में शाकिरुन नाकतुन और नाकतुन शाकिरतुन, ऐसी गाय को कहते हैं जो थोड़ी सी भी उसको घास मिल जाए ना, सूखी सी भी घास मिल जाए तो वो पानी दूध देने लगे। बाज़ गाय ऐसी होती हैं कि जो भी उनको मिल जाए रूखी सूखी खाकर वो दूध देती हैं, और इसी तरह ऐसी घास होती है। अरब लोगों के यहाँ एक मुहावरा था, हुआ अशकरु मिन बुरूक, हुआ अशकरु मिन बुरूक, वो बुरूक घास से भी ज़्यादा शुक्र गुज़ार है। एक मैंने गाय की मिसाल दी, दूसरी घास की। बुरूक घास कैसी होती है कि आपको पता है सहरा डेजर्ट इतनी बारिशें होती नहीं, लेकिन वो जो बुरूक घास है बारा वौकाफ, ऐसी घास है, ऐसी ग्रास है कि थोड़ा सा भी पानी के छींटे उनको मिल जाए ना उस घास को तो वो फलती है, फूलती है, फैलती है। तो ऐसे लोग जो थैंकफुल होते हैं, जो ग्राउंड टू अर्थ होते हैं और जो केयरिंग होते हैं, जो उनके इर्द गिर्द होते हैं, उनसे जो भी वो बेनिफिट्स लेते हैं और केयरिंग होते हैं, तो उनके लिए अहले अरब का क्या कहा करते थे, हुआ अशकरु मिन बुरूक, कि वो तो वो जो घास जो कि थोड़ी सी बारिश से भी जो है वो लहलहा उठती है, वो तो उससे भी ज़्यादा शुक्रगुजार है। तो यहाँ पे अल्लाह रब्बुल इज़्ज़त ने फरमाया कि वो लोग ये पुकारते रहते हैं कि हमारे रब हमें थाम ले, हमें तौफीक अता कर कि हम शुक्र अदा करें, शुक्र अदा करें। और शुक्र का मतलब फिर क्या है कि पानी का उमड़ आना। आपने देखा है कभी किसी पहाड़ में से पानी के चश्मे को बहते हुए कैसे उबल उबल कर आता है, उबल उबल कर आता है। तो शुक्र के मानी क्या है कि अल्लाह की नेमतें जो हैं उसका सबसे पहले जो अहम बात है कि उसका अपनी जहन में जो है वो उसका एहसास हो, यानी जहन सोचे, दिल जो है उसका मोतरिफ हो, दिल और दिमाग जो है इस बात को महसूस करें कि हाँ अल्लाह रब्बुल इज़्ज़त ने मुझे नवाजा है। तो दिल जो है महसूस करे, दिमाग हमारा सोचे, ज़बान इकरार करे। तो शुक्र कल्बी भी होता है, शुक्र लिसानी ज़बान से भी होता है, और शुक्र अमली भी होता है। तो जब ये सारे शुक्र मिलते हैं तो इंसान सरापाए शुक्र बन जाता है। तो मेरी और आपकी जो अहम जिम्मेदारी है वो क्या है कि दो ही मेरी और आपकी हालतें हो सकती हैं, या शुक्र की और या सब्र की। हम में से अक्सर लोग कहते हैं सब्र बड़ा मुश्किल है, हम लोग क्या कहते हैं, सब्र बहुत मुश्किल है। आप लोग, मैं और आप, कौन इस बात का इकरार करता है कि आप अल्लाह से प्यार करती है और कितना प्यार करती है, कौन कौन अल्लाह से प्यार करता है, सोच लें, सोच के हाथ खड़ा करो। अल्लाह से प्यार जो है माशाल्लाह सारे लोगों ने हाथ खड़ा किया, और अल्लाह रब्बुल इज्जत कहते हैं वल्लाहुमा अस्साबिरीन, कि मैं सब्र करने वालों के साथ हूँ। अल्लाह, मैं और आप अल्लाह को ढूंढ रहे हैं ना, ज़माने गुजर गए, मुद्दतें गुजर गईं, अल्लाह 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 करते हुए है ना, टादे मस्जिद टादे मंदिर टादे जो कुछ टहंदा है, पर किसी दा दिल ना टावी रब दिलां विच रहंदा है। तो अल्लाह कहाँ मिलेगा, जहाँ टूटा हुआ दिल है, यतीमों के पास, बेवाओं के पास, मिस्कीनों के पास। ये कह के कासा साज ने प्याला पटक दिया, अब और कुछ बनाएंगे इसको बिगाड़ के। तो कभी कभी ज़िंदगी में ऐसा होता है जो आप चाहते हैं वो आपको मिलता नहीं है। आप सोचते हैं कि जैसे हमारे वालदैन ने मेरी और आपकी तालीम और तरबियत की, उनका वो एक अलग जनरेशन थी, उनका एक और दौर था, आज की जनरेशन जो है इसके अपने मसले मसाइल हैं, जो हमारी जनरेशन है उसके साथ क्या होगा अल्लाह बेहतर जानता है, लेकिन मैं और आप लगे हुए हैं कि हमारी जनरेशन हमारे लिए सरमाया बने, ब्रिज बने, और मुसलमानों के लिए दीन इस्लाम का जो आसमान है उसका चमकता हुआ सूरज बने। हम लगे हुए हैं ना सब कुछ, उसके लिए मैं और आप मेहनत करें, सब कुछ करें। तो यहाँ पे क्या बताया गया कि वो दुआएं करते रहते हैं कि जो नेमतें मुझ पर की हैं मैं उसका शुक्र अदा करता रहूं, और वह अला वालदई, और मेरे वालदैन पर भी जो नेमतें की हैं मैं उसका शुक्र अदा करूं। आपको पता है ये दुआ भी कुरान की दुआ है। अपने ऊपर जो नेमतें हैं उसका शुक्र तो अदा करना ही करना है। आपके पेरेंट्स को अल्लाह ने जो ब्लेस्ड किया है, सेहत दी है, दौलत दी है, घर दिया है, जो भी नेमतें दी हैं, जो नेक औलाद होती है वो अपने वालदैन के लिए भी दुआ करती है। कितने लोग हैं, एक तो हम कहते हैं ना हमारे वालदैन पर रहम कर अल्लाह ताला, रब्बिरहमहुमा कमा रब्बयानी सगीरा, हम ये दुआ मांगते हैं। यहाँ पे क्या बताया जा रहा है कि नेक औलाद अपने साथ साथ अपने वालदैन के लिए मसलसल दुआ करती रहती है। आप में से कितने लोगों ने कभी ये सोचा कि मेरे पर जो नेमतें हैं मैंने उसका शुक्र तो अदा करना ही करना है, लेकिन मेरी मामा को अल्लाह ने जो 8-10 चूड़ियां दी हैं, खूबसूरत बड़ा सा घर दिया है, बाहर फ्रूट से भरा हुआ गार्डन है, गाड़ी है और तरह तरह की नेमतें हैं, तो उसके लिए भी मैंने अल्लाह ताला से थैंकफुल होना है। एक एक बंदे ने, मतलब यहाँ पे छोटी सी उर्वा बैठी है, रानिया बैठी है, असमा बैठी है, बिल्किस बैठी हैं, मुशर्रफ बहन बैठी हैं और बहुत सी बहनें, नरगिस है, बहुत सी बहनें बैठी हैं, तो हम में से हर एक ने अपने ऊपर जो कुछ अल्लाह ने मुझे ब्लेस्ड किया उसका तो शुक्र अदा करना ही है। और अपने जहन के कैमरे में, अपनी अपनी अपने तसव्वुरात में, अपनी सोचों में जब जब बैठेंगे और साथ साथ कहने अल्लाह ताला मैं उसका भी शुक्र अदा करती हूँ जो तूने मेरे रब पर भी नेमतें अता की थी। वाला वालदई, असल में वालदैन था यहाँ पे, तस्निया का नून गिर चुका है, ये ग्रामर का कानून है फिर कभी से ही, लेकिन वाला वालदई का मतलब क्या है, माँ और बाप दोनों पे। वो तीसरी बात क्या कहता है, जो नेक औलाद है क्या कहती है, ऐसा अमले सवाले करूं जो तुझे राजी कर दे। मैं और आप तो बहुत से नेक अमल करते रहते हैं, किसी की डेथ हो जाती है तो हम हर जुमेरात कहते हैं कि हम तो ख़त्म करवाते हैं, किसी की डेथ हो जाती है हम तो 10वां भी करते हैं, हम तो फिर 40वां भी करते हैं, और जो ना करे हम नाराज़ हो जाते हैं, फिर हम तो बरसी भी मनाते हैं, नाराज़ हो जाते हैं ना अगर ना उसको मनाया जाए कि ये। लेकिन क्या अल्लाह के नबी ने ऐसा किया, ऐसे अमल जो तुझे राज़ी कर दे। और अमले सवाले की तारीफ क्या की स्कॉलर्स ने, अमले सवाले गुड डीड जो है वो कौन से अमल है, ऐसे अमल जो अकॉर्डिंग टू कुरान व सुन्ना हो। मेरा दिल क्या चाहता है, आपका दिल क्या चाहता है, मेरी ख्वाहिश क्या है, आपकी ख्वाहिश क्या है। मैंने सोचा कि बच्चे को डॉक्टर बनाना है, मैंने सोचा कि बच्चों को शादी के बाद हमेशा साथ रखना है, मैं बहू को लाई तो अपनी मुलाजमा बनाकर लाई, मेरी खिदमत करे, मेरे पांव दबाए, मेरे सर में तेल डाले, मैं नाराज़ हो जाती हूँ, मेरी खिदमत क्यों नहीं करती वो, राइट। मेरी और आपकी तो बहुत सी ख्वाहिशात है ना, इसलिए कि हमने अपने बेटों की बहुत मेहनत की है, बहुत तरबियत की है। बच्चों माँ बेटियों की माएँ बहुत फिक्रमंद रहती हैं, परेशान रहती हैं, पढ़ाती भी हैं, उनको डिग्रियां भी दिलाती हैं, फिर ये भी फिक्र है कि ऐसे कोई रिश्ता नहीं होगा। एक माँ कहने लगी कि बच्ची को मेडिकल में दाखिला करवाना चाहती हूँ। मैंने कहा जब आपकी बेटी के मेडिकल के मार्क्स नहीं आए तो मेडिकल में क्यों एडमिशन दिलवाना चाहती हैं, कोई बात छोड़े बस जहाँ मतलब जिसमें भी बच्ची चली जाए। कहने लगी नहीं टीचर फिर रिश्ता अच्छा नहीं आता, तो अच्छे रिश्ते के लिए मैं उसको मेडिकल में डालना चाहती हूँ, फिर अच्छा रिश्ता आ जाएगा, भले फिर मैं उसका मेडिकल हटा भी दूंगी दूसरे साल में, पहले में जब भी रिश्ता आया मैं उसको फिर शादी कर दूंगी, मैं डॉक्टर नहीं बनाना चाहती, अच्छा रिश्ता चाहती हूँ। और फिर उसके साथ क्या है कि कहने लगी कि मेरी लड़की बेटी को देखने के लिए माँ आई थी लड़के की, और कह गई कि मेरी दोस्त के बेटे की शादी हुई है और मेरी दोस्त की जो समधन थी उसने मतलब मेरी दोस्त की पूरे हाथों पे कड़े डाले हैं, उसके हाथों को कलाइयों को सोने की चूड़ियों से कड़ों से भर दिया है। और फिर कहने लगी कि टीचर वो जो बच्ची को मेरी को देखने के लिए खातून आई थी कह रही थी कि हमने घर भी बना दिया खुला सा, जितना भी सामान चाहे पूरा आ सकता है। टीचर मुझे बहुत लालची सी लगी, लड़का तो अच्छा है पर औरत बड़ी लालची सी लगी, और मुझसे वो राय ले रही थी क्योंकि मैं उसको जानती भी थी। और मैं बैठकर सोचने लगी कि ये जिसकी बात कर रही है उसने तो पूरा कुरान भी पढ़ा था, तो फिर यानी जो कोर्स है ना वो कोर्स ही सिखाते हैं, इंसान इंसान बनाते हैं। हज़ारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से होता है चमन में दीदावर पैदा। और व अन आमला सवालहन तरदाह, ऐसा अमले सवाले जो अल्लाह को राज़ी कर दे। एक औरत कहने लगी, सारी ज़िंदगी मैं जो हूँ मैं अपने ससुराल वालों के साथ रही, शोहर से अलग रही, लोगों ने मेरी बड़ी वाह वाह की, लोगों ने मुझे बड़ी शाबाश दी, लेकिन क्या औरत का शादी के बाद शोहर के अलग रहना शोहर से, क्या यही इस्लाम मुझे और आपको सिखाता है? क्या इस्लाम यह तालीम और तरबियत देता है? ऐसा नहीं है ना। तो असल बात क्या है, बात माँ की हो, बात बीवी की हो, बात बच्चों की तरबियत की हो, ऐसे अमल जो अल्लाह को राज़ी कर दें, है ना। वह असलह ली फी ज़ुर्रियाती, और इस्लाह कर दे मेरी, वसलह ली फी ज़ुर्रियाती, और मेरी औलाद की भी इस्लाह कर दे, यानी मेरी औलाद नेक बन जाए, अच्छी बन जाए। इन्नी तुबतु इलैक, अगर मुझसे औलाद की तालीम और तरबियत में, वालदैन के लिए दुआएं मांगने में, नेक बनने में, अमले सवाले करने में कोई कमी बेशी हुई है तो ए अल्लाह तू मुझे माफ़ कर देना। इन्नी तुबतु इलैक, मैं तुझसे ही तौबा करता हूँ। और तौबा का क्या मतलब है? वो नहीं कि कानों को हाथ लगाते रहें और वो करते रहें जो मेरा और आपका दिल चाहता है। तौबा का मतलब ये है कि फिर जिंदगियों में एक इनकलाब आ जाए, फिर उन रास्तों को, उन हाईवे को छोड़ दें जो कि हमने अगर गलत एग्ज़िट ले लिया तो सही मंजिल पर पहुंचने के लिए एग्ज़िट चेंज करते हैं ना, फिर वापस आते हैं ना। अगर बच्चों को अच्छा लिबास नहीं पहनाया था, अगर उनको तौहीद और आखरत की लोरियाँ नहीं दी थी, अगर उनको कुरान की तालीम नहीं दी थी, अगर उनको अल्लाह का बंदा नहीं बनाया था, अगर उनके दिलों में अल्लाह का खौफ नहीं पैदा किया था। और इसी तरह मैं और आप, अगर वालदैन की अतात में कुछ भी कमी बेशी हो गई तो इन्नी तुबतु इलैक, तो अब मैं उसको क्या करना चाहती हूँ, यानी अगर किसी से कोई गलती हो जाए तो फिर क्या करते हैं? माफ़ी मांगते हैं, और क्या करते हैं? ठीक करते हैं, उसकी इस्लाह करते हैं। तो तौबा के मानी क्या है? इस्लाह करना। तो मैंने और आपने भी अपने वालदैन के साथ क्या सलूक किया और अपने बच्चों के साथ क्या सलूक किया, आइए उसको देखते हैं। क्योंकि यहाँ पे एक मुसलमान का किरदार ये बताया गया है कि वो दुआओं के साथ, कोशों के साथ, फिर जो भी गलतियाँ हो गई वो कहता है अल्लाह ताला से, इन्नी तुबतु इलैक, अब मैं तेरी तरफ रुजू करता हूँ। तो आइए आइए मेरी प्यारी बहनों, हम सब भी अल्लाह की तरफ रुजू करते हैं और सोचते हैं कि मैं और आप अब अपनी ज़िंदगी की जो ज़िंदगी के नशेबो फराज़ हैं और ज़िंदगी की जो राहें हैं जितनी, और ज़िंदगी की जो सांसें हैं, जो ज़िंदगी के दिन हैं, जो टाइम है मेरे और आपके पास, उसको कैसे गुजारें, अपने माँ बाप के साथ कैसे उसने सलूक करें, ख्वाब वो मेरे हों या मेरे शौहर के हों, क्योंकि इकट्ठे रहते हैं ना। तो अपनी जन्नत अच्छी लगती है तो शौहर की जन्नत भी अच्छी लगनी चाहिए, क्योंकि शौहर की हर चीज़ अच्छी लगती है ना, तो शौहर की जन्नत भी अच्छी लगनी चाहिए। एट दी सेम टाइम बच्चों की तरबियत जो मेरी और आपकी हम जिम्मेदारी बनती है, और अगर उसमें कोई कमी बेशी रह गई है तो इन्नी तुबतु इलैक व इन्नी मिनल मुस्लिमीन, कि मैं तौबा भी करती हूँ, तेरी तरफ रुजू करती हूँ, तेरी तरफ लौटती हूँ। अल्लाह ताला आप मुझे बताइए मैं अपने बच्चों की तरबियत कैसे करूँ, मैं अमले सवाले कैसे करूँ, मैं तेरा शुक्र अदा कैसे करूँ। वह इन्नी मिनल मुस्लिमीन, और मैं मुसलमानों में शामिल होना चाहती हूँ। अल्लाह ताला बताते हैं कि ऐसे लोगों की जो अच्छाइयाँ हैं अल्लाह कबूल करता है, इनसे जो गलतियाँ और कोताहियाँ हुई हैं उनसे अल्लाह दरगुजर करता है। और भी बातें कहने के बाद फिर अल्लाह ताला एक और किरदार पेश करते हैं, ऐसी औलाद जो बड़ी नाफरमान है। अल्लाह ताला कहते हैं कि वो औलाद क्या कहती है कि वल्लज़ी क़ाला लिवालिदैही, जो अपने वालदैन से कहती है उफ़ उफ़ तुमने तो तंग कर दिया, आप तो कब मरेंगे। और उफ़ जो है, पता है आपको अरबी ज़बान में उफ़ किसे कहते हैं? ये कान के अंदर जो मैल होती है ना, कान के अंदर कितनी मैल होती है, कान के अंदर जो डर्ट या मैल होती है कितनी मामूली सी होती है, उसको उफ कहते हैं। ये जो कभी आपने कलम तराशा हो, कभी आपने तख्ती पर लिखा हो और जो कलम का आगे तराशा गिरता है ना ज़रा सा, उसको उफ कहते हैं। नाखून जो काटते हैं ना और जो नाखून गिरता है उसको उफ कहते हैं। नाखून के अंदर जो नेल के अंदर मैल होता है ना, उसको उफ कहते हैं। और वालदैन का दिल दुखाना, वालदैन का दिल दुखाना गुनाहे कबीरा है, गुनाहे कबीरा है वालदैन का दिल दुखाना। आप यही आप छुट्टी गई, बहन भी गई, अम्मी ने कपड़े लिए हुए थे, अम्मी ने बड़ा इंतजाम किया हुआ था, आप नाराज हो जाती हैं और कहती हैं कि छोटी बहन को तो ऑलवेज आप अच्छे कपड़े देती हैं और मुझे तो आप अच्छे कपड़े नहीं देती, आप उससे ज्यादा प्यार करती हैं, छोटे बेटे को आपने कॉर्नर का घर दे दिया है, मुझे क्यों नहीं घर दिया, छोटे बेटे की औलाद से आप ज्यादा प्यार करती है, माँ कहती जाती है, बाप कहता जाता है कि बेटा ऐसा नहीं है, बेटी ऐसी नहीं, ऐसा ऐसी बात नहीं है, लेकिन मैं कहती हूँ कि नहीं, जो बेस्ट कलर है ना कपड़ों का वो मैंने लेना है, जो बेस्ट चीज़ है ना वो मैंने लेनी है। और बाज़ औक़ात दूसरों को ज़रूरत ज़्यादा होती है लेकिन हमारा मिजाज, किरदार, अख़लाक इतना ख़राब हो जाता है कि हम उसके लिए जो है वो कुर्बानी नहीं करना चाहते, इसार नहीं करना चाहते और हम उसके लिए सेक्रीफाइस नहीं करना चाहते। और और आप सोचें कि मैं और आप अपने वालदैन को कितना उफ़ करते हैं। और इसी तरह यहाँ पे जो यंग बच्चे बैठे हुए हैं, छोटे बच्चे बैठे हुए हैं, जो भी यूथ है आज हमारी यहाँ बैठी है या घरों में है, हम अपने पेरेंट्स को कितना उफ़ कहते हैं, कहते हैं कि आप बहुत तंग करते हैं, यू डोंट अंडरस्टैंड मी, और आप लोग यू डोंट नो एनीथिंग, आप डॉक्टर हैं, आपने कोई भी डिग्री ली है, आप आईटी में हैं, आपने अपने ज़माने की बेस्ट पढ़ाई की थी लेकिन आपका वक्त और कल्चर और ज़बान और इलाका और जगह जब तब्दील हो गई तो हमारे छोटे छोटे बच्चे कहते हैं कि यू डोंट नो एनीथिंग, मतलब हमें ज़्यादा आपसे पता है। और भी यानी अगर आप, मैं और आप गौर करेंगे तो बहुत सी इसमें मिसालें हैं जो कि मेरे और आपके सामने आती हैं। तो इस सिलसिले में फिर मेरी और आपकी ज़िम्मेदारी क्या बनती है, तो ये मैंने और आपने सोचना है। और मैंने और आपने आज दूसरों की बात नहीं करनी, जब कभी बात हो ना, शोहर फौरन बीवी को कहता है कि सारा कसूर तेरा है, बेटी ने अच्छे कपड़े नहीं पहने, बेटी वो जो अब जाके उसकी अपने घर में शादी के बाद लड़ाई हो रही है, बच्ची के पढ़ाई में अच्छे नंबर नहीं है, उसने कुरान मुकम्मल नहीं किया, या ये कि उसकी दोस्ती अच्छी नहीं है, या कोई बात होते हैं कहते हैं देखा ना फिर तुमने नहीं ना किया जो काम करने का था। तो शोहर क्या करते हैं, बीवी को ब्लेम करते हैं, कि वो समझते हैं कि तालीम और तरबियत की जिम्मेदारी सिर्फ और सिर्फ औरत की है। याद रखें, तालीम और तरबियत मियाँ और बीवी दोनों का काम है, जो कर सकते हैं उनको करना चाहिए, क्योंकि यही मेरा और आपका सरमाया है ना, बच्चे जो हैं ना मेरे और आपके हाथों में खाली पेपर हैं, जैसे पैदा होते हैं ना जैसे ब्लैंक शीट है, मेरा और आपकी मर्जी है उस पर हम, मैं और आप उसको खाली छोड़ देते हैं, हम टाइम नहीं देंगे तो वो खुद ब खुद खुदरो पौधों की तरह पलेंगे, मैं और आप टाइम देंगे, उनके अकायद की फ़िक्र करेंगे, उनके अखलाक की फ़िक्र करेंगे, उनकी इबादात की फ़िक्र करेंगे। तो जैसे एक ड्राइंग होती है ना, तो उसमें मैंने और आपने कलर भरने हैं। कुछ लोग जो होते हैं अपने मिजाज की सख्ती की वजह से, शाउटिंग की वजह से, कंट्रोलिंग की वजह से, और बाज़ औक़ात अच्छे तरीके से अपने बच्चों को डील ना करने की वजह से क्या करते हैं कि वो सारे कलर ख़राब कर देते हैं। वो मासूम बच्चे जो मेरी और आपकी गोद में दिए गए थे, वो खाली पेपर जो मेरे और आपके पास आए थे उसमें सही तरह से कलर नहीं करते। तो नतीजा क्या निकलता है कि वो फिर अपने वालदैन से कहने लगते हैं कि आप दोनों ने मुझे तंग कर दिया, और क्या तुम हमें डराते रहते हो कि मारे जाओगे, मर जाओगे और उसके बाद उठाए जाओगे और फिर तुम्हारा हिसाब होगा। तो इस तरह यहाँ पे अल्लाह ताला ने ये वाला नक्शा भी सूरत अहकाफ में जो है वो खींचा है। और मैं जैसे कि मैंने अभी ये बात कही कि बच्चे ये कहते हैं कि आप हमें, वालदैन हमारे समझते नहीं हैं हमको ना, और हमें भी बच्चों से कुछ शिकायात हैं और बच्चों को भी हमसे कुछ शिकायात हैं। मैं वक्तन फक्तन यूथ का सर्वे भी करती रहती हूँ और फिर उसको अपने टॉपिक बनाती हूँ और पेरेंट्स के सामने भी रखती हूँ, पेरेंट्स से भी सर्वे करती हूँ, बच्चों के सामने रखती हूँ, ताकि हम, हमारी जो जनरेशन है उम्मत मुस्लिमा की जो क़यादत है वो अच्छे हाथों में आए। तो आज मेरा आपसे भी ये सवाल है कि आपने बच्चों को क्वालिटी टाइम दिया, आप बच्चों के लिए अपना घर दर सब पीछे, बैक होम कंट्री सब छोड़कर यहाँ पे आ गए और यहाँ पे आके आपने बड़ी मेहनत की, और इसके बावजूद आपके बच्चों को आपसे शिकायत है, आपके बच्चे आपसे बात क्यों नहीं करते, आपके बच्चे आपको अपना क्यों नहीं समझते, यानी सेम थिंग फॉर मी ऑल्सो, क्योंकि हम सब एक ही सोसाइटी में, एक ही माहौल में जी रहे हैं, हम सबका बच्चा एक ही बोली बोलता है, हम सबके बच्चे एक ही अंदाज में अपने कंधे जो है ना उनको यूं उचकाते हैं। और बच्चों का ये स्लोगन है कि यानी आप जैसे मेरे, मैं आपको चंद एक मिसालें देती हूँ और हम बच्चे भी बैठे हैं उनसे भी पूछते हैं, आपसे भी पूछते हैं। इससे पहले कि मैं मिसालें दूँ, यानी आपको अपने बच्चों से या जनरल हमारी जो यूथ है उस सिलसिले में कि बच्चे हमसे बात क्यों नहीं करते, बच्चों को आपसे या मुझसे या एक मुसलमान औरत से या मर्द से अपने वालदैन से क्या शिकायत है? आज आप बोलेंगे कोई एक एक जुमला कि बच्चे क्या कहते हैं, बच्चों के बारे में आप क्या महसूस करती हैं?
शायद हम उनसे फ्रेंडली नहीं होते, या ये कि अगर हम जितना फ्रेंडली होंगे तो वो शायद मेरे ख्याल से हमसे ज़्यादा शेयर करेंगे अपनी बातें।
यानी हम हल तो बाद में तलाश करेंगे, सबसे पहले तो ये कि मसला क्या है, बच्चे कहते क्या हैं, बच्चे कहते क्या हैं। जी आप क्या कहती हैं कि बच्चे क्या कहते हैं, आज के हमारे बच्चे क्या कहते हैं?
वो बस बाहर जाना चाहते हैं ज़्यादा, क्योंकि उनको बाहर से वो चीज़ मिलती है जो घर से नहीं मिल पाती शायद। तो टाइम, क्वालिटी टाइम आपने कहा ना, क्वालिटी टाइम नहीं दे पाते।
नहीं, मैं तो समझती हूँ कि आज आपने जितना टाइम दिया है शायद पहले इस तरह से टाइम नहीं दिया जाता था। तो बच्चे यानी आपको ये आप ये कहती हैं कि बच्चों का घर में दिल नहीं लगता, आप ये कह सकती हैं। आप क्या कहती हैं?
आजकल के बच्चे मेरा ख्याल है टेक्नोलॉजीज़ में बहुत ज़्यादा इन्वॉल्व हैं, लाइक आईपैड वगैरह में, जो हम जो टाइम हमें उन्हें देना चाहिए वो उसमें गुजारते हैं मेरे लिहाज से।
यानी आप इसलिए टाइम नहीं उनको दे पाती कि वो सोशल मीडिया में बिजी हैं, आपका ये ख्याल है?
खुद लेके दे रहे हैं, हम खुद ही लेके दे।
अच्छा, और आप क्या कहती हैं?
मेरा ख्याल है वही जो बात आपने कही थी कि कम्युनिकेशन गैप है, हम शायद उस तो उनकी जो सोच है उस तक नहीं पहुंच पाते जो वो सोच रहे हैं आज के माहौल में।
मैं ये कहती हूँ कि आपने एग्जैक्ट, अगर आपको पता है, आपने सिर्फ इतना जुमला बोलना है, हल नहीं अभी बताना, बस इतना बोलना है कि बच्चे को ये शिकायत है, अगर तो हम उसका फिर जो है वो हल निकाल सकते हैं।
होता है कि समटाइम्स बच्चे जब स्कूल से आए या कहीं से बाहर से आए और हम ये नहीं पूछते कि आज आपका दिन कैसा गुजरा है, तो वो ही होता है कि हाँ बच्चों को डोंट केयर कि अच्छा जी नोबडी आस्क सो व्हाई शुड वी आंसर।
आई थिंक द चिल्ड्रन से दैट यू आर ओल्ड फैशन, हम लोग का नया जमाना है वो तुम्हारा पुराना, दे समझते नहीं है।
वो पीछे भी हमारी बहन
बच्चों को जब हम पाल रहे होते हैं बचपन से, उनके ख़ास तौर पे टीन एज तक, घर में नमूना जो वो देख रहे होते हैं माँ बाप के अमल से, उसमें दीन की झलक नहीं होती। उस वक्त माँ बाप के अमल में उनको वो बात नज़र नहीं आती जो जब वो टीन एज में पहुँचते हैं तो माँ बाप उन्हें उनसे मना करते हैं, तो उन्हें फिर ये नज़र आता है कि कॉलोफेल का बहुत तजाद था या है, तो फिर वो माँ बाप की बात को जो है वो सीरियसली नहीं लेते। वे कहते हैं कि हम जब बड़े हो रहे थे तो घर में हमें नमूना नज़र नहीं आया, और आज को ये कह रहे तुम नमाज क्यों नहीं पढ़ते, तुम पर्दा क्यों नहीं करती, या तुम्हारी कंपनी कैसी है।
बहुत शुक्रिया, जज़ाकिल्ला। हमारे यूथ भी यहाँ पे बैठी है, तो ख़वातीन में से अगर किसी को और कुछ कहना है तो अच्छी बात, वरना हम यूथ से पूछते हैं कि आप पूरी यूथ की नुमाइंदगी करें और आपको जो भी बात कहनी है आप बताएं कि यानी आज हमारी यूथ को, यंग जनरेशन को अपनी अपने पेरेंट्स से क्या कंप्लेंट है, क्यों है ये जो कम्युनिकेशन गैप है ये क्यों है? जी
मुझे लगता है ये समटाइम्स पेरेंट्स, ओके, मुझे लगता है कि कभी कभी जो माँ बाप होते हैं वो बच्चों को काफ़ी प्रेशराइज कर देते हैं, तो वो आप ना अंडर प्रेशर फील कर रहे हो तो आपको पता नहीं होता कि वो चीज़ ठीक भी है कि नहीं, बट आप यू नो बहुत कभी बहुत टॉन्ट करते हैं और इस तरह, तो आई थिंक कन्वे करने का तरीका थोड़ा सा डिफरेंट होना चाहिए।
बहुत तवज्जो से आप सब सुने, बहुत अच्छी, ये नोट करें, बच्चे जो बोल रहे हैं इसको नोट करें। बेटा आप बोलें, इफ यू वांट टू से एनी।
मुझे ऐसा फील होता है कि हमारे कम्युनिकेशन गैप बहुत ज़्यादा है, और दूसरा ये कि आजकल बच्चे जो चीज़ बाहर अगर वो कुछ सीख के भी आ रहे हैं ना, तो हम उन्हें सिर्फ ये मना करते हैं कि ये नहीं करना है, ये अडॉप्ट नहीं करना है, जबकि हम ये भूल गए कि हमारे बच्चों को आगे इसी माशरे में बाहर निकलना है, तो हमें उन्हें इसका एक्सप्लेन करना और इस चीज़ को सही से समझाना है कि क्यों सही नहीं है, बजाय इसके हम उसको डायरेक्टली ही मना कर देते हैं, जिससे उनका दिमाग जो है ना दो तरीके से सोचने लग जाता है।
अच्छा जी बेटा, आप अपने पेरेंट्स से आपको क्या महसूस होती है?
नो कमेंट।
अच्छा, और यूथ की कौन नुमाइंदगी करेगा बेटा आप?
अल्हम्दुलिल्लाह मुझे कोई शिकायत नहीं है।
नहीं, लेकिन जनरली यूथ को क्या, जनरली आपकी फ्रेंड्स या यूथ को क्या फील होता है पेरेंट्स के लिए? नहीं
गाड़ी में बहुत बोलती है, अभी बोलो
ये बोलो, जो भी बोले खुशी से बोले, अगर कोई नहीं बोलना चाहता कोई बात नहीं। अच्छा तो चले आगे बढ़ते हैं। एक लाइन जी।
मेरा बेटा मुझसे हमेशा कंप्लेन करता था कि मम्मा आपका अगर मैं टेप करूं तो सुबह से शाम आपका रिकॉर्ड वही होता है। तो मैं उससे कहती थी बेटा उस रिकॉर्ड का तुम पे कितना असर होता है।
लेकिन वो रिकॉर्ड क्या होता है, आपको क्या जुमला बोलती है?
मेरा यही होता था दीन की तरफ आना, नमाज पढ़ लो बेटा, नमाज का वक्त हो रहा है नमाज पढ़ लो बेटा, बात सुन लो बेटा, खाना खा लो, वो जो एक माँ की कंप्लेन होती है।
ठीक है जी,
मुझे ये लगता है फोन बंद करना चाहिए घर में जाके, नो मोर मोबाइल।
माय पेरेंट्स आर सिंपली परफेक्ट फॉर मी।
माशाल्लाह। अच्छा लेकिन बात ये नहीं है कि आपके पेरेंट्स की, बात ये है कि ओवरऑल पेरेंट्स का कैसा रोल है, एटीट्यूड है।
They don't have to force things on people, on their children, and they are very bossy.
और उनको फोर्स नहीं करना चाहिए अपने बच्चों को। तो ये मैं चाहती थी कि जो बच्चों के अंदर है ना बच्चे बोले। तो चलें इस पर हम बात करते हैं, कुरान और सुन्नत से हम देखते हैं कि इस्लाम जो है वो मुझे और आपको क्या पैगाम देता है।
Okay.
English maker.
Comparing to other children.
Right.
Yeah. In the community.
बहुत अच्छा। तो मैंने भी, जैसे मैंने और भी बच्चों से पूछा है तो उन्होंने जो बात कही है, मैं सर्वे में उन्होंने ये कहा है कि पेरेंट्स जो है क्रिटिसाइज करते हैं और एडवाइस करते रहते हैं हर वक्त, जिसकी वजह से हम तंग पड़ जाते हैं। और उन्होंने कहा है कि जैसे हम उन अपने वालदैन से, मदर से, फादर से जब बात करते हैं ना कोई, वो हम अपनी बात को कंप्लीट भी नहीं कर पाते, वो हमें वहीं पे रोक देते हैं फौरन, ऑन द स्पॉट, और हमें जो है वो कहते हैं कि ये नहीं करना, ऐसे नहीं करना, ये बात हमें पसंद नहीं है, यानी वो हमारी बात पूरी सुनते भी नहीं है कि हम क्या कहना चाहते हैं। फिर एक बच्चे ने ये बात कही है कि हमारे जो पेरेंट्स हैं वो, और उन्होंने कहा कि हमारे पेरेंट्स जो हैं वो बहुत स्ट्रिक्ट हैं, हमारे घर का माहौल ऐसा है कि हम अपने वालदैन को कोई बात बता नहीं सकते, और हम यानी हमें जैसे हम कोई भी बात बताते हैं तो बजाय इसके कि वो हमारे प्रॉब्लम को सॉल्व करें वो शाउटिंग करनी शुरू कर देते हैं, और वो कहते हैं कि हम आपसे ये चाहते थे। फिर एक बच्चे से जब मैंने सर्वे किया, उसे मैंने ये सवाल पूछा कि आपको अपने वालदैन से क्या शिकायत है, तो उन्होंने कहा कि मेरे वालदैन जो हैं वो कंपेयर बहुत करते हैं कि तुम्हारे कज़न ने तो इतने मार्क्स ले लिए, तुम्हारा कज़न तो ऐसा नहीं है, तुम्हारे भाई ने तो ऐसे नहीं किया, तुम्हारी बहन तो ऐसी नहीं थी, वो साथ वाली पड़ोसन की बेटी तो ऐसी नहीं थी, तो वो इतना कंपेयर करते हैं और मैं जो हूँ मैं वैसा नहीं हूँ और मैं वैसी नहीं हूँ, क्योंकि उन्होंने जो है वो मुझे कंपेयर ज़्यादा किया है। फिर एक बच्चे ने कहा कि हमारे पेरेंट्स जो हैं ऐसे लगता है कि उन्होंने हमारे सोचने की सलाहियत भी हमसे छीन ली है, वो हमें इतना कंट्रोल करते हैं, यानी वो अपने ड्रीम जो है ना वो हम पे थोसते हैं कि ये करना है। तो आइए जो है वो इस चीज़ को हम देखते हैं कुरान और हदीस की रोशनी में कि मुझे और आपको क्या करना है। जो रुके तो कोहे गिरा थे हम, जो चले तो जहाँ से गुजर गए, रहे यार हमने कदम कदम तुझे यादगार बना दिया, हर एक शख्स चलेगा हमारी राहों पर, मोहब्बतों में हमें वो मिसाल होना है, ज़माना जिसके पेचो खम में उलझ जाए, हमारी ज़ात को ऐसा सवाल होना है। اور ابھی چند دن پہلے ایک لڑکی مجھ سے ملی اور اس کی جوان بیٹیاں بھی ہیں اور مطلب اس کے بچے ہیں, اولاد ہے اس کی, تو کہنے لگی کہ میرا اپنا گھر ہے, میری اپنی گاڑی ہے, اور لیکن میں اتنی دکھی ہوں کہ آپ تصور بھی نہیں کر سکتی, تو مجھے آپ اس کا حل بتائیں. تو میں نے کہا کہ آپ کیوں اتنی پریشان ہیں, تو کہنے لگی کہ میری جو بیٹی ہے نا اس نے ایسے ہی لو میرج کی, اور جب میں نے اس کو بہت سمجھایا تو بجائے اس کے کہ وہ میری بات سمجھتی اس نے میری بات سمجھی نہیں, اور اب اس کے گھر کے حالات بہت خراب ہیں. کہتی میں گلیوں میں نکل کر بھی میں نے چیخیں ماری, میں روئی کہ کیا ہو رہا ہے, اور کہنے لگی کہ پھر جب میں اپنی بیٹی کو سمجھاتی تھی تو اس نے مجھے بلاک کر دیا. کہنے لگی آپ اس سے بات کریں, ہو سکتا ہے کہ وہ آپ کی بات جو ہے وہ سن لے, کیونکہ میری اس کے پاس کال بھی نہیں جا سکتی اور وہ میری بیٹی ہے نا. پھر ایک ماں کہنے لگی کہ میری بیٹی جو ہے نا میرے گھر سے نکل کر چلی گئی ہے نا, کہیں اور رہ رہی ہے, اکیلی رہ رہی ہے, اور اس نے اپنا نمبر بھی چینج کر لیا, میں اس سے بات بھی نہیں کر سکتی. کہنے لگی میں گولیاں کھاتی ہوں نیند کی, پھر میں سوتی ہوں کیونکہ مجھے نیند نہیں آتی نا, مجھے کوئی ایسی دعا بتائیں ٹیچر کہ جس سے مجھے جو ہے نا وہ نیند آ جائے. تو اسی طرح مطلب ایک ماں جو تھی وہ اس بات پہ رو رہی تھی کہ بچی جو ہے نا وہ اچھا لباس نہیں پہنتی, ایک ماں اس بات پہ رو رہی تھی کہ شوہر کی سختی کی وجہ سے, شوہر کی سختی کی وجہ سے مطلب گھر میں ہمارے ایک ایسا ڈر کا خوف کا ماحول تھا کہ جس کی وجہ سے بچے جو تھے نا وہ یعنی باپ کو دیکھ کر نماز تو پڑھتے تھے, جب باپ نہیں ہوتا تھا تو وہ نماز نہیں پڑھتے تھے. تو آئیے دیکھتے ہیں کہ میں اور آپ اپنے بچوں کے ساتھ کیسا سلوک کرتے ہیں, اور انبیاء کا کیا کردار میرے اور آپ کے سامنے آیا ہے. جیسے کہ آپ دیکھیں کہ حضرت یعقوب علیہ السلام کون تھے, ایک باپ تھے. تو جتنے باپ ہیں نا, جتنے والد ہیں, ان کے لیے یعقوب علیہ السلام کا کردار ایک رول ماڈل ہے, پیغمبر تھے نا, اور اس زمانے میں ان کی اولاد نے ان کو کتنا ستایا آپ تصور کر سکتے ہیں, کتنا ستایا کہ ایک بیٹا خواب دیکھتا ہے تو خواب دیکھ کر آ کے اپنے والد کو بتاتا ہے, یا اباتی یا اباتی, اے میرے ابا جان, اے میرے ابا جان, بابا, جو بھی آپ میں سے کوئی بابا کہتا ہے کوئی ابا کہتا ہے تو بہت ادب کے ساتھ کسی سے بات کی جائے نا. ہم تو کہتے ہیں نا ابا, بعض لوگ کا ابا, بعض لوگ والد کی یا ماں کی عزت نہیں کرتے, لیکن یا اباتی بہت ادب سے جیسے کسی کو پکارا جائے, اے میرے محترم ابا جان, اے میرے پیارے ابا جان, بہت ادب سے. آپ دیکھیں کہ باپ اور بیٹے کا رشتہ دیکھیں, خواب دیکھا ہے, ڈریم, جسٹ ڈریم ہے نا, کوئی ریئل بات تو نہیں ہے نا, اور آ کر اپنے باپ سے ایسی دوستی ہے کہ باپ کے پاس بیٹھ کے کہہ رہا ہے یا باتی کہ میں نے انی ارا فی المنامی, کہ میں خواب دیکھ رہا ہوں نیند میں, اور یہ والی بات. تو حضرت یعقوب علیہ السلام کا اپنے بیٹے کے ساتھ کیسا رشتہ تھا؟ اچھا, پھر اب آپ کے ذہن میں یہ سوال پیدا ہو سکتا ہے کہ وہ حضرت یوسف جو تھے وہ تو بہت اچھے بچے تھے. اب حضرت یوسف جو تھے وہ تو بہت اچھے تھے, جو دوسرے بچے جو تھے جو کہ نافرمان تھے, جنہوں نے اپنے اس بھائی کو جا کے اندھے کنویں پھینک دیا تھا, ایک دفعہ تو وہ یوسف کو لے گئے, پھر جھوٹ بولا, پھر کرتے پہ خون لگا کر لائے, دوسری دفعہ پھر آئے, پھر کیا کیا یعقوب علیہ السلام نے اپنے ان بچوں پہ اعتماد کیا کہ نہیں, ٹرسٹ کیا کہ نہیں, بتائیں, ٹرسٹ کیا کہ نہیں, پھر ٹرسٹ کیا, پھر کس کو بھیج دیا, پھر بنیامین کو بھیج دیا. تو بچے کہتے ہیں کہ ہمارے ماں باپ ہم پہ ٹرسٹ نہیں کرتے. ہم میں سے کتنے لوگ ہیں جو اپنے بچوں پہ ٹرسٹ کرتے ہیں, اور میں آپ کو ایک بات بتاؤں, جب ہم ان پہ ٹرسٹ کریں گے نا تو ہی وہ سیکھیں گے, غلطیاں کریں گے, بچے ہیں نا, غلطیاں تو کریں گے, غلطیاں کریں گے پھر وہ سیکھیں گے, اور آپ پھر میں اور آپ ساتھ ساتھ اس کی اصلاح کرتے ہیں, کر سکتے ہیں. تو حضرت یعقوب علیہ السلام کا اپنے بیٹوں کے ساتھ کیسا بہترین تعلق تھا کہ وہ بچے جنہوں نے پہلے ان کو ایک زخم دیا ہے پھر بھی ان کی فکر کر رہے ہیں, یا بنیا لا تدخلوا من باب واحد, جب جاؤ تو ایک دروازے سے داخل مت ہونا, اچھا چلو یہ تو ایک کردار یہ آ گیا. دوسرا کردار ہم لیتے ہیں نوح علیہ السلام کا. ہم ڈفرینٹ سنیریو دیکھتے ہیں قرآن سے. بعض لوگ یہ کہتے ہیں نا کہ میری اولاد, ایک ماں رو رہی تھی کہ میرے شوہر نے بچے کو آگ کر دیا, اس کو گھر سے باہر نکال دیا. کہنے لگی پہلے ایک بیٹے کے ساتھ ایسا کیا, پھر دوسرے کے ساتھ ایسا کیا. وہ عورت فوت ہو گئی ہے اب تک. کہتی ہے کہ دروازہ بند کر لیتے تھے, ناراض ہوتے تھے اس سے. اور بچہ جیسے گھر کا جو بھی, بعض گھروں میں جب بہت گھروں میں میاں بیوی میں شاؤٹنگ ہوتی ہے, جھگڑا ہوتا ہے, لڑائی ہوتی ہے, اور ہم لوگ جو باہر کی دنیا سے آئے ہیں, بہت سے لوگ یعنی پیسوں کے لحاظ سے بھی مسائل ہوتے ہیں نا بعض اوقات. میاں کمائی کر کے آتا ہے, گھر کے حالات ایسے ہوتے ہیں, اور میاں آتا ہے تو وہ بھی بہت تھکا ہوا ہوتا ہے, عورت بھی سارا دن بچوں کو سنبھال کے تھکی ہوئی ہوتی ہے, اور پیچھے کے والوں کا پریشر ہوتا ہے کہ پیسے بھیجیں. یہاں پہ منیمم ویجز پہ آپ جاب کر رہے ہوتے ہیں, کرایہ بھی دینا ہے, گروسری بھی کرنی ہے, بچوں کے کپڑے بھی دیکھنے ہیں. باہر پیچھے والوں کو نہیں اندازہ ہوتا ہم کن حالات سے گزر رہے ہیں, اور دباتے جاتے ہیں نا, فیملی تنگ ہوتی جاتی ہے. تو ہوتا کیا نتیجہ تھا, میاں بیوی آپس میں لڑتے ہیں. جب بچے لڑتے ہیں نا تو ہوتا کیا ہے, والدین جب لڑتے ہیں نا تو بچے جو ہے نا وہ افیکٹ ہوتے ہیں. بچے جو ہیں کیا ہوتا ہے, ان پہ اثر پڑتا ہے, ان کو گھر میں کوئی سکون کوئی خوشی جو ہے وہ نہیں ملتی. اچھا, حضرت نوح علیہ السلام کا بیٹا کیسا تھا؟ کہ اللہ تعالیٰ نے اس پر جو تھا وہ عذاب کا فیصلہ کر دیا. نافرمان تھا, اللہ کا مطیع نہیں تھا, وقت کا پیغمبر اسے ہدایت نہ دے سکا. کیونکہ ہدایت پہ جو اپنی اصلاح خود نہ جائے, پیغمبر بھی اس کی اصلاح نہیں کر سکتے. تو حضرت نوح علیہ السلام نے اپنے بیٹے سے کیا کہا, یا بنیا, اے میرے بیٹے, اے میرے دل کی ٹھنڈک, یا بنیا, ابن بھی کہہ سکتے تھے نا, ابن بیٹے کو کہتے, یا بنیا, اے میرے بیٹے, اے میرے پیارے, اے میرے لولی, اے میری ڈارلنگ, یا ہنی, یا جو بھی آپ کہہ لیں. ہمارے ہاں ایک کچھ بچے, جب میں نے سروے کروایا تو کچھ بچے نے لکھا کہ ہمارے والد ہمیں اسٹوپڈ کہتے ہیں, ہمارے والد ہمیں الو کہتے ہیں. ایک بچہ کہنے لگا, الو کسے کہتے ہیں؟ کیونکہ میرا باپ جو ہے جب بات کرتا ہے تو مجھے الو کہتا ہے. ایک نے کہا میرا باپ مجھے ڈونکی کہتے ہیں یا گدا کہتے ہیں. ایک نے کہا, کچھ بچوں نے کہا کہ ہمارے والد کہتے ہیں یو آر اے بیڈ کڈ. اور ایک بچے کچھ نے کہا سروے میں, یہ جو آنسر دیا انہوں نے کہا کہ میرے پیرنٹس کہتے ہیں کہ یو آر کرس فار می. ایک نے کہا, انہوں نے کہا کہ ہمارے پیرنٹس کہتے ہیں کہ جیسے بد دعا دی کہ تم زندگی میں کبھی کامیاب نہ ہو. اور ایک بچوں نے کہا کہ جب میں, اس نے کہا میں جو میں اپنے ماں باپ کو نا خوش کرنا چاہتا ہوں. بچے نے کہا میں اپنے ماں باپ کو خوش کرنا چاہتا ہوں, اور میں ان کو ہیپی کرنے کے لیے کچھ بھی کرتا ہوں نا تو میرے ماں باپ کہتے ہیں کہ فلاں کے بیٹے نے تو یہ کیا. میں پوری کوشش کرتا ہوں میرے نمبر آ جائے, میں پوری کوشش کرتا ہوں میں ایسے کر لوں, لیکن میرے ماں باپ جو ہیں وہ دوسروں سے مجھے کمپیئر کرتے رہتے ہیں. ایک مطلب ایک بچی نے 93% مارکس لیے, اور گھر والوں نے اس کو تھپکی دینے کی بجائے کہ ماشاءاللہ میری بیٹی کے 90 سے بھی اوپر مارکس آ گئے, یو ڈیڈ اے ونڈرفل جاب, تو انہوں نے کہا 95% نہیں لیے, تم 95% لیتی تو ہم خوش ہوتے کیونکہ پھر تمہیں اسکالرشپ ملتا. تو بچی نا آنکھوں آنسوؤں سے رونے لگے کہ صرف 93% آئے. انہوں نے کہا آلویز مائی پیرنٹس جو ہے نا وہ کمپیئر کرتے رہتے ہیں. ایک بچی اس بات پہ رو رہی تھی, نیو یارک کی بات ہے, اس بات پہ رو رہی تھی سب اس کو کہتے تھے کہ تم موٹی کیوں ہو نا, جیسے گھر میں اس کا نام ہی رکھ دیا. بھائی بھی چھیڑ رہا ہے, بہن بھی چھیڑ رہی ہے, ماں بھی کہہ رہی ہے موٹی ادھر آ موٹی ادھر جا. تو بچی جو تھی ڈپریشن میں چلی گئی, تو جب تیرا تو رشتہ ہی نہیں ہوگا, تم تو کچھ بھی نہیں کر سکتی. اب آپ دیکھیں کہ بعض یعنی یہاں پہ بعض اوقات بعض بچے اتنا ایسا نہیں ہے کہ وہ ہر وقت کھا رہے ہوتے ہیں, لیکن اللہ کی طرف سے بھی کوئی بات ہوتی ہے. اور آپ کا اس کو ہر وقت موٹی کہنا یا موٹا کہنا کسی کو بھی, عورت کو, لڑکی کو, لڑکے کو, اس کو سمارٹ نہیں کر دے گا. ہر وقت اس کے ذہن پر ایک ہتھوڑا آئے گا, ایک ہٹ ہوگا. وہ اس کو یہ نہیں کہ بعض اوقات بعض لوگ ریبیلین ہو جاتے ہیں, پھر ڈھیٹ ہو جاتے ہیں, کہتے رہو جو بھی, برے تو ہیں ہی, پھر برا بن ہی جاتے ہیں, ہے نا. تو یہ یوتھ ہے جو میری اور آپ کی, میرے اور آپ کے سامنے چیزیں رکھتی ہے. اور پھر آپ دیکھیں کہ حضرت لقمان کا اپنے بیٹے کے ساتھ تعلق کیسا تھا, کہ قرآن نے, پیغمبر نہیں تھے حضرت لقمان, لیکن قرآن نے اس کی جو ہے وہ اس کا ہمیشہ کے لیے قرآن میں ذکر کیا. وَإِذْ قَالَ لُقْمَانُ لِابْنِهِ, کہ جب لقمان نے اپنے بیٹے سے کہا, وَهُوَ يَعِظُهُ, جب وہ اس کو واعظ کر رہا تھا. اچھا واعظ کسے کہتے ہیں؟ نصیحت کو صرف نہیں کہتے, واعظ ایسی نصیحت کو کہتے ہیں جس سے ہارٹ میلٹ ہو جائے, جس سے دل جو ہے نا وہ نرم ہو جائے. اچھا مجھے بتائیں میری اور آپ کی نصیحت کیسی ہوتی ہے؟ بچوں کو شاؤٹ کرتے رہتے ہیں, دوپٹہ کیسے لیا ہے, نماز کیوں نہیں. جب بات شروع کرتے ہیں نماز سے شروع کرتے ہیں, جب بات شروع کرتے ہیں قرآن سے شروع کرتے ہیں. اچھا جب سزا دیتے ہیں نا تو کہتے ہیں, یعنی اسے ناراض ہے نا, کہتے ہیں اچھا اب چار صفحے تم قرآن کے پڑھو گے. جب ناراض ہوتے ہیں نا کہتے ہیں کہ اچھا جاؤ اب کمرہ بند کر دیا, چل کے اب نماز پڑھنی شروع کر دو. تو اب ان کو نہ نماز اچھی لگے گی نہ قرآن اچھا لگے گا, کیونکہ ہم نے سزا کو قرآن کے ساتھ جوڑ دیا. ایک بچہ کہنے لگا کہ میں قرآن پڑھتا تھا اور جب مجھے نہیں آتا تھا میرا باپ مجھے مرغا بنوا دیتا تھا, مجھے مرغا بنا دیتا تھا. اور حضرت لقمان اپنے بیٹے کو وصیت کر رہے ہیں اور ایک ایک بات, عقائد کی بات, تقوی کی بات, اخلاقیات کی بات. تو آئیے ہم دیکھتے ہیں کہ میں اور آپ اپنے بچوں سے کیا چاہتے ہیں, کیا کرتے ہیں, اللہ کے نبی بچوں کے ساتھ کیسے تھے. اچھا آپ میں سے کتنے لوگ ہیں جو اپنے بچوں کو سلام کرتے ہیں, یا باہر سے بچے باہر بیٹھے ہوئے ہوں تو ان کو سلام کرتے ہیں؟ اکثر عورتیں یہ کہتی ہیں, اکثر بڑے یہ کہتے ہیں کہ فلاں کا بچہ تو بالکل سلام نہیں کرتا, فلاں کی بہو نے دیکھا تو سلام ہی نہیں کیا, فلاں کی بیٹی گزری کوئی تربیت نہیں کی, ایسے ہی گزر گئی سلام ہی نہیں کیا. آلویز ہم دوسروں پر ریمارکس پاس کرتے رہتے ہیں, اس نے مجھے سلام نہیں کیا, وہ سلام نہیں کرتے, اور ہم ان سے سلام کی ڈیمانڈ کرتے ہیں. حضرت انس رضی اللہ عنہ روایت کرتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم بچوں کے پاس سے گزرے, مرہ علی الصبیان فسلم علیہم, پھر ان کو سلام کیا. اور حضرت انس رضی اللہ عنہ کہتے ہیں کہ بچے کھیل رہے تھے, یہ نہیں تھے کہ کھڑے ہوئے تھے, بچے کھیل رہے تھے, ان کے پاس سے گزرے اور السلام علیکم کہا. اور پھر حضرت انس رضی اللہ عنہ کہتے ہیں کانن نبیو یفعلو, یہ نا پاسٹ کنٹینیوز ٹینس ہے عربی زبان میں, پاسٹ کنٹینیوز ٹینس ہے کہ کانن نبیو یفعلو, ایسا ہی اللہ کے نبی صلی اللہ علیہ وسلم کیا کرتے تھے. جب بچوں کے پاس سے گزرتے, جب بچوں کو دیکھتے تو ان کو جو ہے وہ سلام کرتے, یہ آپ کا معمول تھا, آپ کا معمول تھا. ہم تو شکایت کرتے ہیں, کمپلین کرتے ہیں. اچھا بچے آ کے نا کہتے ہیں السلام علیکم, ہم سر ہلا دیتے ہیں. ہم اخبار پڑھ رہے ہوتے ہیں نا, بچے نے سلام کیا تو اکثر ہم نا جواب نہیں دیتے. یہ بھی کمپلینٹ بچوں نے کی ہے کہ ہمارے مطلب یہ جو ہیں جواب نہیں دیتے, خود سلام نہیں کرتے, سلام میں پہل نہیں کرتے اور جواب نہیں دیتے, ناراض ہوتے ہیں تو محبت کی جگہ ہمارے دلوں میں نفرت ہوتی ہے. اچھا پھر دوسری اہم بات جو ہے, جو بہت اہم ہے, کہ کتنے لوگ ہیں جو کہ اپنے بچوں سے پیار کرتے ہیں؟ سبھی پیار کرتے ہیں, پکی بات ہے. اچھا کتنے لوگ حق کرتے ہیں؟ 50% سے زیادہ نے ہاتھ نہیں کھڑا کیا, 50% سے زیادہ لوگوں نے ہاتھ نہیں کھڑا کیا. اللہ کے نبی صلی اللہ علیہ وسلم ایک دفعہ حضرت انس, حضرت حسن اور حسین کو چوم رہے تھے, پیار کر رہے تھے, تو ایک صحابی پاس کھڑے ہوئے تھے, کہنے لگے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم میرے 10 بچے ہیں, میں نے کبھی کسی کو پیار نہیں کیا. آپ نے کہا اگر اللہ نے ہی تیرے دل سے محبت اور رحم کو نکال لیا تو پھر میں کیا کروں, تو اس سے میری اور آپ کی پھر کیا ذمہ داری بنتی ہے کہ بچوں کے ساتھ پیار کریں, ان سے محبت کریں. ایک دفعہ ایک صحابی کہتے ہیں کہ میں یہ سمجھتا تھا کہ اللہ کے نبی مجھ سے سب سے زیادہ پیار کرتے ہیں. میں نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ اے محمد صلی اللہ علیہ وسلم آپ یہ بتائیے کہ آپ مجھ سے زیادہ محبت کرتے ہیں یا ابو بکر سے؟ کہتے ہیں پیارے رسول نے کہا کہ ابو بکر سے. پھر میں نے پوچھا کہ آپ عمر سے زیادہ محبت کرتے ہیں یا مجھ سے؟ کہا کہ عمر سے. پھر میں نے پوچھا کہ آپ علی سے زیادہ محبت کرتے ہیں یا مجھ سے؟ کہا کہ علی سے. پھر میں نے پوچھا عثمان سے زیادہ پیار کرتے ہیں مجھ سے؟ کہا کہ عثمان سے رضی اللہ عنہم. سارے صحابہ کا نام چار کا لیا ہے تو کیا کہنا ہے؟ رضی اللہ عنہم کہ اللہ ان سے راضی ہو جائے. اور وہ صحابی کہتے ہیں کہ میں یہ سمجھتا تھا کہ محمد صلی اللہ علیہ وسلم سب سے زیادہ مجھ سے پیار کرتے ہیں. اور کہتے ہیں کہ یہ سوال پوچھنے کے بعد مجھے بہت شرمندگی ہوئی, مجھے بہت شرم آئی, لیکن آپ کا اخلاق ایسا تھا کہ میں سمجھتا تھا آپ سب سے زیادہ مجھ سے پیار کرتے ہیں. پیارے نبی صلی اللہ علیہ وسلم بچوں سے ملتے, ان کو اپنے سینے کے ساتھ لگاتے. اچھا, ایک محفل میں بچے بیٹھے تھے اور آپ کے پاس پینے کے لیے ایک ڈرنک لایا گیا. حضرت سہل بن سعد اس کو روایت کرتے ہیں, یہ بخاری کی روایت ہے, کہتے ہیں کہ آپ نے وہ ڈرنک جو تھا وہ مشروب خود پیا. آپ کے دائیں جانب ایک لڑکا بیٹھا تھا اور بائیں جانب بزرگ بیٹھے تھے, کوئی بڑے عمر کے بیٹھے تھے. تو دائیں طرف جو بچہ بیٹھا تھا اس سے آپ نے کہا, اتظنون لی ان اوتی ہاؤلائی, جیسے یہ پانی کا گلاس ہے, تو بچے سے پوچھا کہ کیا تم مجھے اجازت دیتے ہو کہ میں پہلے انہیں دے دوں. لڑکے نے کہا, نہیں اللہ کی قسم آپ کی طرف سے ملنے والی یہ سعادت جو ہے نا, یہ بلیسنگ, اس کو میں سیکریفائز نہیں کروں گا, یہ پہلے مجھے ہی دے, میں نے ہی پینا ہے. تو محفل میں اگر بچے بیٹھے ہوں اور بڑے بھی بیٹھے ہوں تو کس کا حق پہلا ہے؟ بچوں کا حق پہلا ہے. پہلے بچوں کو دینا چاہیے اور دائیں طرف سے شروع کرنا چاہیے. اور اب بڑے کو دینا چاہتے ہیں تو بچے سے پوچھ کر کہ بیٹا آپ کی یہ کرسی ہے, آپ پہلے آ کر بیٹھی ہیں, آپ آگے آ کے بیٹھی ہیں, بیٹا اگر آپ برا نہ مانیں آپ اجازت دیں تو یہ جو آنٹی آئی ہیں یہ بیٹھ جائیں یہاں پہ, یہ جو ڈرنک ہے میرے پاس, حق تو آپ کا ہے, رائٹ تو آپ کا ہے, اگر آپ اجازت دیں تو میں آنٹی کو دے دوں, اگر وہ اجازت دے تو دے دیں اور نہ دے تو نہ دے. اور پھل آتا تھا نیا پھل جب موسم کا, تو سب سے پہلے آپ بچوں کو دیتے تھے. تو یہ تھے میرے اور آپ کے بلوڈ پروفٹ جو کہ بچوں سے پیار کرتے تھے. حضرت سہل کہتے ہیں رضی اللہ عنہ کہ آپ نے وہ برتن جو ڈرنک کا تھا وہ بچوں کے ہاتھ میں دے دیا. تو آپ بچوں کی رسپیکٹ کرتے تھے, آپ بچوں سے پیار کرتے تھے. پھر ایک اور موقع تھا, آپ جا رہے تھے, یہ ابو داؤد کی روایت ہے, آپ گزر رہے تھے, آپ نے دیکھا کہ ایک لڑکا جو ہے وہ بکری کو ذبح تو کیا ہوا ہے, اب اس کی کھال اتار ہے, سکن اتار ہے, اس کو اتارنی نہیں آتی. آپ نے یہ نہیں کہا واہ واہ ہا ہا ہا, عام طور پہ ہم ایسے کرتے ہیں نا, لو بھی وہ دیکھو یہ گاڑی کیسے چلا رہے, دیکھو اس کو پارکنگ نہیں آتی, دیکھو اس کو جو ہے نا ویکیوم نہیں آتا, اس کو نا بالکل ہنڈیا پکانی نہیں آتی, دیکھو اس بچی کو, اس کی میں اس کے گھر کی اس کی بچی کو چائے بھی نہیں آتی تھی, اس کو تو پیش کرنی بھی نہیں آتی. تو ہم کیا کرتے ہیں, ہم نا ہنستے ہیں, ہم مذاق کرتے ہیں, ہم ان کو یعنی ان کو جو ہے کرٹیسائز بھی کرتے ہیں اور ایٹ دی سیم ٹائم ہم ان کو بیڈ لک دیتے ہیں ہم. اور یہ اوور آل ہمارا ماحول ہے کہ ہم جب بیٹھتے ہیں بچوں کی برائیاں بیان کرتے ہیں, جب دو عورتیں بیٹھتی ہیں کہتی ہیں بچے ایسے ہیں بچے ایسے ہیں. ہم وہاں پہ کینیڈا میں ویکینڈ اسلامی اسکول بھی میں چلاتی ہوں, اس کی بھی میں پرنسپل ہوں. ایک میں ایسے ہی انٹرویو تھا, بہت سی مائیں آ رہی تھیں, بچے آ رہے تھے. ایک ماں آ کے کہنے لگی کہ میرا یہ جو بچہ ہے نا یہ بہت خراب ہے, میرا یہ بچہ بہت بیڈ ہے, اس کو آپ ٹھیک کر دیں. میرا اتنا دل خراب ہوا, میں نے اسے کہا کہ نہیں آپ کا بچہ بہت اچھا ہے, آپ اسے ایسے نہ کہیں. نہیں نہیں ٹیچر آپ نہیں جانتی, یہ بہت بیڈ ہے, بہت خراب ہے, یہ اس کے ورڈ تھے, آپ اس کو ٹھیک کر دیں. پھر ایک اور عورت کا فون آیا, میں گروسری کے لیے گئی ہوئی تھی اور وہ رو رہی تھی کہ میں بہت پریشان ہوں اپنے بچوں کی وجہ سے, مجھے آپ کا نمبر کسی نے دیا ہے. تو میں نے کہا اچھا اب کرو بات, مطلب میں گروسری کر رہی تھی, میں نے پھر بھی اس کا فون سنا کہ پتہ نہیں کتنی دکھی ماں ہے. کہنے لگی کہ ٹیچر میرے بچے کی عمر ہے 12 سال, استاذہ میرے بچے کی عمر ہے 12 سال, اس کے عمل اور کرتوت 18 اور 20 سال کے لڑکوں کے ہیں, لڑکیوں کے پیچھے وہ بھاگتا ہے, چوری وہ کرتا ہے, میرا کریڈٹ کارڈ لے کر اس نے چوری کی ہے اپنے دوست کے ساتھ مل کر, اور مانا نہیں میں نے, مجھے پتا چلا میرا کریڈٹ کارڈ سے کسی نے کچھ چیزیں خریدی ہیں, میں نے اس کو وہ کر دیا بند وغیرہ کروا دیا. پھر وہ جو تصویر وغیرہ دکھائی کہ وہ تھا جس نے یوز کیا تھا, تب میرا بیٹا مانا کہ ہاں میں نے چوری کی ہے. تو ٹیچر میرا بیٹا بہت خراب ہے تو میں کیا کروں, تو میں نے کہا کہ انشاءاللہ اللہ تعالیٰ آپ اپنے بیٹے کے لیے دعا کیا کریں اور یہ جملے مت بولا کریں کہ آپ کا بچہ بہت خراب ہے, کیونکہ بعض اوقات ہم کہہ کے اس کو برا بنا دیتے ہیں. تو آپ یوں کریں کہ آپ نا اس کو ویکینڈ اسلامی اسکول میں لے کر آئیں. کہنے لگی نہیں ٹیچر, وہ باقیوں کو بھی چور بنا دے گا, وہ دوسروں کو بھی برا بنا دے گا. یعنی وہ اتنی دکھی ماں تھی, اور وہ رو رہی تھی. تو سوال یہ پیدا ہوتا ہے کہ اگر بچوں میں کوئی بھی برائی ہے، اگر بچوں میں کوئی مسائل ہیں، تو میں اور آپ کہاں پہ ہیں؟ میں نے اور آپ نے کیا کردار ادا کیا؟ حضرت یعقوب علیہ السلام نے ان بچوں کے ساتھ جنہوں نے ایک کو کنویں میں پھینکا، پھر دوسرے کو بھی لے گئے، اور اس کے بعد یعقوب علیہ السلام فصبر جمیل، کیا کردار سامنے آتا ہے؟ فصبر جمیل، اے اللہ اپنا دکھ تیرے سے بیان کرتا ہوں، انما اشکو بصی وحزنی الی اللہ، میں اللہ تجھ سے بات کرتا ہوں، اور پھر بھی بچوں کو کچھ نہیں کہا، کہ کہا میرا اللہ پر جو ایمان اور بھروسہ ہے وہ تم نہیں جانتے، میں نے اللہ جو کچھ تم کہہ رہے ہو نا میں نے اس پر اللہ کو وکیل بنا لیا. ہم اپنے گھر کے کاموں میں، اپنی چیزوں میں بچوں کو جو ہے وہ شیئر نہیں کرتے، ہم بچوں کو نا کنٹرول کرتے ہیں. تو اگر ہم تھری سی اپنی زندگی سے نکال دیں نا تو ہمارا گھر جو ہے وہ جنت بن جائے. ایک سی کیا ہے؟ کرٹیسائز، کھڑی کیسی ہو، بیٹھی کیسی ہو، اردو کیوں بولتی رہتی ہو، اردو بولتی کیوں نہیں ہو. اب آپ ایک سوال میں آپ سب سے پوچھتی ہوں جو کہ میرے لیے بھی عمل کا اصول ہے، کہ اپنے ڈریمز بچوں پہ فورس نہ کریں، اپنے ڈریمز نیور ایور بچوں پہ فورس نہ کریں. اور اس لیے یاد رکھیں کہ میرے بچے آپ کے بچے وہ مجھ سے ڈفرینٹ ہیں، وہ مجھ سے اور آپ سے ڈفرینٹ ہیں، وہ بھی انسان ہیں اور ان کی بھی ڈفرینٹ وشز ہیں، ڈیزائرز ہیں. اللہ تعالیٰ نے ان کو ڈفرینٹ پیدا کیا ہے، وہ ڈفرینٹ سوچتے ہیں، ان کی ڈفرینٹ سکلز ہیں. اور اگر میں اور آپ اپنا بیک دیکھیں تو بالکل ڈفرینٹ ہے، میرا اور آپ کا پاسٹ، میرا اور آپ کا میک اپ، میرا اور آپ کا کنٹری، گلیاں، ایجوکیشن اور جو سٹائل تھا بالکل ڈفرینٹ تھا. آج میرے اور آپ کے بچے جو ہیں نا، ان کا جو ان کے کنٹریز جو ہیں، مغرب کی دنیا، سوشل میڈیا، جنریشن کا جو گیپ آ رہا ہے، اس کی بڑی وجہ یہ ہے کہ ہم یہاں پہ بیٹھ کر پیچھے سے، ہم کہتے ہیں ہم تو ایسے نہیں کرتے تھے، ہم تو بغیر کمپیوٹر کے ہوم ورک کر لیتے تھے، تمہارا ابا تو 10 میل بھاگ لیتا تھا تو یہ تو چلتے ہی نہیں ہے، ہم تو جو کچھ والدین دیتے تھے ہم تو بولتے ہی نہیں تھے، یہ تو آگے سے سوال کرتے ہیں. اور ہم کیا کہتے ہیں ان کو؟ ہمارے خاندان کی رسم یہ ہے، ہمارا کسٹم یہ ہے، ہم نے ریلیجن کو اور کلچر کو جو ہے نا اس کو مکس کر دیا ہے. اگر میرے اور بچے آپ سے پوچھتے ہیں نا کہ اگر میں کیا میں یہ کر لوں، بالوں کے سٹائل پر ہم ان سے لڑتے رہتے ہیں، بالوں کے سٹائل پر. ایک بچہ کہنے لگا اگر میں شراب پیتا نا تو میرے والدین مجھے برا کہتے تو بات تھی، خدا کی قسم میں کوئی حرام میں نے کام نہیں کیا، میں نے آج تک کسی لڑکی کو ہاتھ نہیں لگایا، لڑکیاں گود میں آ کے گرتی تھی، میں نے کسی کو ہاتھ نہیں لگایا، میں نے شراب کو چکھا نہیں. جس محفل میں شراب سرو کی جاتی تھی نا، اس بچے نے کہا شاید ہی کوئی بچے ہیں جو ہائی اسکول میں وہ الکوہل سے بچ جائیں، شاید ہی کوئی بچہ ہوگا، میں نے اس کو چھوا بھی نہیں، پھر بھی میرے والدین مجھ سے خوش نہیں ہیں. وہ کہتے ہیں کہ پینٹ ایسے کیوں ہے، تو شرٹ ایسے کیوں ہے، تو بال ایسے کیوں ہیں، تم بیٹھتے ایسے کیوں ہو. تو اب مجھے یہ بتائیں کہ پھر میں اور آپ اللہ کو کیا جواب دیں گے نا. اور پھر حفظ کروانا یہ فیشن بن گیا. میں یہ نہیں کہہ رہی، میں نے خود اپنے بیٹے کو حفظ کروایا الحمدللہ، اللہ کی توفیق سے امریکہ میں رہنے کے بعد. لیکن اصل چیز یہ ہے کہ بچوں کے دل میں اللہ کی محبت ڈالیں، ان کو اللہ اور اللہ کے رسول کی پہچان دیں. اب میرا ڈریم ہے نا بچہ حافظ بنے، میں نے بچے کے دل میں تو اللہ کی محبت ڈالی ہی نہیں، اس کی بک کی محبت تو ڈالی ہی نہیں. وہ اسکول جاتے ہیں تو ڈنڈا، گھر آتے ہیں تو ہم ہر وقت کہتے رہتے ہیں کہ سبق یاد نہیں کیا، سبق یاد نہیں کیا. بچے تو اتنی کمپلینٹس ہیں اس وقت میرے پاس. ایک اسلامی اسکول میں ایک ماں اپنے حافظ بچے کو داخل کروانے گئی تو پرنسپل نے اس کو یہ کہا کہ میرے پاس جتنے حافظ بچے آئے نا سب سے زیادہ شکایتیں ان کی ہیں. ایک اسلامی اسکول کی پرنسپل نے یہ بات کہی کہ جتنے میرے پاس حافظ بچے داخل ہونے کے لیے آئے ہیں نا، یہ اس وقت ہیں سب سے زیادہ کمپلینٹس جو ہیں ان کی ہیں. تو ہم لوگ کیا کرتے ہیں، بچوں کو باندھ کر ان کو ڈرا کر ان کو فورس کر کے. تو حفظ کروانا بھی بہت اچھی بات ہے, لیکن اس سے بھی اچھی بات یہ ہے کہ پہلے ان کو قرآن کا فہم دیں, اس کی سمجھ دیں, ان کو پتا ہو کہ اس بک کے اندر کیا ہے. اور جو بک ہم ان کو یاد کروا رہے ہیں, ہم جس کی وہ بک ہے اس کی ان کو سمجھ دیں, تاکہ بچہ جو ہے, ایک ماں کہنے لگی کہ میرے شوہر نے اپنے بیٹے سے حفظ کروانے کے لیے اتنی سختی کی کہ ایک دن میرے بچے نے قرآن کو نیچے پھینک کر کہا کہ میں نہیں اللہ کو مانتا. تب میرے شوہر نے جو ہے نا اس کا حفظ جو تھا نا اس کو چھوڑ دیا. کہنے لگی کہ ایک میرا بیٹا حافظ ہے, اس نے داڑھی کٹوا لی ہے, میرے بیٹے نے کہیں اور جا کے شادی کر لی ہے, اور اس وہ عورت ڈپریشن میں ہے, وہ خود وہ عورت ڈپریشن میں. تو میری بیٹیوں, میری ماؤں, میری بہنوں, یہ میرے گھر کی کہانی ہے, یہ آپ کے گھر کی کہانی ہے, یہ میرے دل کی دھڑکن ہے, یہ آپ کے دل کی دھڑکن ہے, یہ میرے سینے کا نور ہے, یہ میری بہار ہے, یہ آپ کی بہار ہے. تو ابھی بھی دیر نہیں ہوئی, تو اب ہم کیا کریں؟ تو پہلی بات یہ کہ ہر بچہ دین فطرت پر پیدا ہوتا ہے, پھر اس کے والدین ہیں جو اس کو عیسائی بناتے ہیں, مجوسی بناتے ہیں, یا پھر یہودی بنا لیتے ہیں. تو الحمدللہ ہمارے بچوں نے مسلمان ہوئے, مسلمان گھرانے میں پیدا ہوئے. تو کیا میں جو اپنے بچوں سے چاہتی ہوں, کیا میں نے وہ رول ماڈل ان کو پیش کیا؟ ہم بچوں کو کہتے ہیں, کتنے لوگ ہیں جو اپنے بچوں کو کہتے ہیں کہ یہ یہ کرنا ہے, جو کچھ بھی آپ کہتی ہیں اسلام کے مطابق, کتنے لوگ کہتے ہیں؟ آج عمل کا ایک اصول ہے, کہنے کی بجائے کر کے دکھانا ہے. جو کہنا ہے نا بچوں کو, جو بچوں سے میں اور آپ چاہتے ہیں, میں اور میرا شوہر, وہ ان کو کر کے دکھانا ہے. میں کہتی ہوں میرا تو, میری بیٹی نا قرآن نہیں پڑھ پاتی, اس کی نا تلاوت اچھی نہیں ہے. آپ 10 بھی قاری رکھ دیں گے نا, اس کی تلاوت کبھی اچھی نہیں ہوگی. کیا میں اور میرا شوہر قرآن کی تلاوت کرتا ہے؟ کیا مجھے روانی سے قرآن آتا ہے؟ کیا میں الف اور عین میں فرق کرتی ہوں؟ سین اور سواد میں مجھے فرق آتا ہے؟ جو میں اور آپ بچوں سے چاہتے ہیں, پہلے خود اپنے اس چند فٹ کے انسان پر نافذ کریں نا. جب ایک بچے نے مجھ سے کہا کہ میرے والدین مجھ سے حفظ کروانا چاہتے تھے, تو وہ خود کیوں نہیں حافظ بنے؟ ان کا ڈریم ہے کہ ہمارے خاندان میں کوئی حافظ ہونا چاہیے, وہ خود کیوں نہیں حافظ بنے؟ بچے کی بات تو بہت اچھی تھی, میں تو لاجواب ہو گئی اس کا یہ جواب سن کر, میں تو لاجواب ہو گئی. پھر ان کے والدین کی ڈریم کیا تھی؟ کہ بس جلدی ختم کر لیں, کچا پکا جیسا بھی تھا جلدی ختم کر لیں. اور بعض بچوں نے بتایا کہ حفظ کے دوران ہم چوری کرتے تھے, ہم ایسے نظر بچا کے دیکھ کر سناتے تھے, کیونکہ ہم ہر صورت اپنے ماں باپ کو ہیپی کرنا چاہتے تھے, خوش کرنا چاہتے تھے, اور ہم اس سے چھٹکارا چاہتے تھے کہ کسی طرح ہمارا اس سے نہ چھٹکارا ہو جائے. تو بہت سی مائیں جو ہیں, چونکہ اب آج کل بہت ماشاءاللہ رواج ہے, بہت اچھی بات ہے, ضرور کروانا چاہیے, لیکن میری پیاری بہنوں, پارٹ ٹائم کروا لیا جائے, آرام آرام سے کروایا جائے, ان کے دل میں محبت اور شوق پیدا کیا جائے, وہ خود بخود حافظ بن جائیں گے. میں نے ایسے بچے بھی دیکھے میڈیکل سکول میں, میڈیکل کی پڑھائی کے ساتھ 6 ماہ میں بیٹے نے قرآن ختم کر لیا, حفظ کر لیا, کیونکہ اس نے خود کیا تھا. وہ کیا کرتا تھا؟ وہ ہر وقت اس کے اوپر قرآن اپنے چلتا پھرتا, ٹرین میں جو اس کے پاس ٹائم ہوتا تھا وہ قرآن حفظ کرتا تھا, ماشاءاللہ پھر اس نے قرآن تراوی بھی لیڈ کی. تو جو میں نے اور آپ نے کام نہیں کیا, اور جو مجھے اور آپ کو کرنا ہے, اللہ کے نبی اللہ تعالیٰ نے کیا کیا؟ اللہ تعالیٰ نے بلو پرنٹ دیا, قرآن دیا. قرآن نا پرنسپل ہے, قرآن یہ بتاتا ہے کہ ہمیں ایک اچھا مسلمان بننا ہے, اس کی کوئی شیپ نہیں بتائی. ہمیں اگر اپنی حیا کی حفاظت کرنی ہے تو یہ نہیں بتایا کہ ہم پینٹ پہنیں گے کہ شلوار پہنیں گے. ہم تو اس میں بھی جھگڑا کرتے ہیں نا کہ پینٹ کیوں پہنی, وہ تو انگریزوں کا ملک, انگریزوں کا لباس ہے, تو انگریزوں کے ملک میں آپ کیوں آ گئے, یہاں آ کے جاب کیوں کرتے ہیں, ڈالر کیوں لیتے ہیں؟ تو اگر سردیوں کا موسم ہے, وہاں پہ شلوار سردی کو روکے گی کہ پینٹ سردی کو روکے گی؟ اور ڈھیلا ڈھالا اگر لباس پہن لیا جائے تو یعنی مرد بھی شلوار پہنتا ہے عورت بھی شلوار پہنتی ہے, مرد بھی پینٹ پہنتا ہے عورت بھی پینٹ پہنتی ہے. ہاں ہمارا ڈھیلا ڈھالا تھوڑا لباس ہونا چاہیے, ٹائٹ نہیں ہونا چاہیے, رائٹ. اس کے بعد ہمیں جو ہے, یعنی ضروری نہیں کہ ایک خاص قسم کا برقع پہننا ہے, ہمیں اپنے آپ کو کور کرنا ہے, اور اس کے لیے کوئی بھی طریقہ سوچا جا سکتا ہے جسے میرا سر جو ہے وہ اچھی طرح جو ہے وہ کور ہو جائے. ہاں وہ پنے ضرور نہیں لگانی چاہیے جو چمکتی بھی ہوں اور یوں یوں ہلتی ہیں اور ہر ایک کو کہتی ہیں کہ آئی ایم ہیئر, کیونکہ چمکتی ہوئی پن اور ہلتی ہوئی پن اور اتنی لمبی سی پن تو ہر ایک کو اپنی طرف متوجہ کرتی ہے. اور قرآن میں کیا ہے, ولا یبدین زینتہن, کہ وہ اپنی زیب و زینت اپنا جو بیوٹی ہے نا وہ اس کو وہ ظاہر نہیں کرتے. تو اس سے یعنی لائٹ کلر سمپل وے میں, آج کل برقعے چیزیں ایسی آ گئی ہیں کہ خوب سلما ستارہ, تو پھر برقع پہننے کا مقصد فوت ہو گیا. لباس پہن لیں کوئی بھی اور اوپر سلما ستارہ, اتنا زیادہ سلما ستارہ, اور لوگ کہتے ہیں ٹیچر وہ تو سعودیہ سے خرید کر لائی ہوں, خانہ کعبہ کے اندر بھی مل جائے نا تب بھی جائز نہیں ہے, خانہ کعبہ کے اندر بھی مل جائے نا تب بھی جائز نہیں ہے, کیونکہ قرآن میں کیا ہے مسلمان عورتیں ولا یبدین زینتہن, کہ وہ اپنی زیب و زینت کی جو ہے وہ اس کا اظہار نہیں کرتی, اس کو چھپاتی ہیں, ہے نا. تو میری اور آپ کی ذمہ داری کیا بنتی ہے کہ اللہ کے نبی یعنی قرآن کیا ہے, وہ بلو پرنٹ ہے, اصول ہے, اور وقت حالات کے مطابق جس جگہ رہ رہے ہیں ہمیں اس پہ ان کو نافذ تو کرنا ہے لیکن عمل کرنا ہے. میں اور آپ یہی کہتے رہتے ہیں کہ ہمارے پاکستان میں ایسے ہوتا تھا, ہمارے گھر میں تو ایسا ہوتا تھا, بچوں کے کان پک جاتے ہیں ہماری پچھلی باتیں سن سن کر, تمہاری نانی ایسے کرتی تھی, تمہاری دادی ایسے کرتی تھی. بھائی اب نانی اور دادی کا زمانہ نہیں ہے, میرا اور آپ کا زمانہ نہیں ہے, ہم نئے دور میں ہیں. ہمیں سب سے پہلے نا اس کو ہم نا ڈینائل میں ہیں, جتنی میری اور آپ کی ایج کے لوگ ہیں نا سب کے سب ڈینائل میں ہیں کہ ہم کہاں پہ کھڑے ہیں, ہم کہاں پہ آ گئے ہیں, اور ہمارے گھروں میں پرابلم کی وجہ یہ ہے کہ ہم ڈینائل میں ہیں. تو سب سے پہلے ڈینائل سے ایکسیپٹنس کی طرف آئیں کہ حالات چینج ہیں, ماحول چینج ہے, بچوں کے بہت سے مسائل ہیں. آپ میں سے کتنے لوگ ہیں جو یہاں ہائی اسکول میں گئے ہیں, کتنے لوگ گئے ہیں, اب مجھے دیکھیں, ہم ایک بچی جو ہے وہ بھی ابھی بیٹی ہے, یہاں کی یوتھ ہے, وہ یہاں کے ہائی اسکول میں گئی ہے. سب کے سب جو ہیں بیک کنٹری سے ہائی اسکول کر کے آئے ہیں. ہائی اسکول کا کیا ماحول ہے, ایک میری اسٹوڈنٹ تھی پورا چہرے کا پردہ کرتی تھی, کہنے لگی کہ میں ایک دن پیرنٹ ٹیچر میٹنگ تھی, میں ہائی اسکول میں جب گئی تو ہر طرف مطلب ڈفرینٹ قسم کا ماحول تھا. ٹیچر جب میں گئی تو میرے مطلب وہ جو میری بیٹی کا ٹیچر تھا کہنے لگا کہ جب اس نے مجھے اوپر سے نیچے تک کورڈ دیکھا تو کہنے لگی اس کا تو ایک رنگ جائے اور ایک آئے, کہنے لگا یہ آپ کی بیٹی ہے. میں نے کہا کہ ہاں میری بیٹی ہے, اس نے چہرے کا پردہ بھی کیا ہوا تھا. کہنے لگا کہ جب میں پڑھاتا ہوں نا تو یہ جمپ کر کے کبھی اس لڑکے کی گود پہ آ کے بیٹھتی ہے, تو کبھی ٹیبل پہ بیٹھتی ہے, تو کبھی اس لڑکے کی گود پہ آتی ہے, یعنی کبھی ادھر کبھی ادھر کبھی ادھر. اور کہنے لگا کہ مجھے یقین نہیں آ رہا کہ یہ آپ کی بیٹی ہے. اور پھر وہ بہت کہنے لگی, وہ بہت رو رہی تھی. میں نے اسے کہا کہ آپ جو ہیں یعنی آپ دعا بھی کریں, آپ کوشش بھی کریں, لیکن سب سے پہلے جو اہم بات ہے وہ یہ ہے کہ بچوں کو اپنے قریب کیا جائے, ان کو نہ پریشرائز نہ کیا جائے. چھوٹی سی بچی, مجھے لگتا ہے آج کی ساری ماؤں کے لیے اور سارے والدین کے لیے ایک اصول ہے جو آج اس بچی نے دے دیا ہے. یہ ہماری بچیوں نے جو دیا ہے نا, یہ اصول ہے کہ پیرنٹس بوسی بنتے ہیں, پیرنٹس فورس کرتے ہیں, پیرنٹس کرٹیسائز کرتے ہیں اور کمپیئر کرتے ہیں. ابھی یہاں بیٹی نے کہا نا کہ کمپیئر کرتے ہیں, تو تین سی چھوڑے ہیں نا, ایک سی کیا ہے, کرٹیسائز کرنا. ہم بچوں کو بہت کرٹیسائز کرتے ہیں ان کے لباس کے بارے میں, ان کے کھانے کے بارے میں, تمہارے دوست اچھے نہیں ہیں. اب بچوں کو تو بالکل اچھا نہیں لگتا, بچے بہت فیئر ہوتے ہیں, جو اندر سے ہوتے ہیں باہر ہوتے ہیں. ہم اصل میں پیچھے سے کمپیئر کرتے ہیں, پیچھے جاتے ہیں آج سے 15-20-25 سال پہلے کی طرف. ہم بھول گئے کہ آگے دیکھنا ہے, ہم پیچھے دیکھتے ہیں. اچھا آپ جب گاڑی چلاتے ہیں, گاڑی کتنے لوگ ڈرائیور ہیں یہاں پہ بیٹھے ہوئے لوگ؟ اچھا ماشاء اللہ ڈرائیور تو سبھی ہے, پھر تو آپ کو میری بات سمجھ میں آئے گی. تو گاڑی چلاتے ہوئے آپ آگے دیکھتے ہیں یا پیچھے دیکھتے ہیں؟ گاڑی چلاتے ہوئے کہاں دیکھتے ہیں؟ آگے دیکھتے ہیں. ہاں پیچھے آپ ضرور دیکھتے ہیں سائڈ کے شیشے سے, لیکن تھوڑی سی دیر کے لیے پیچھے دیکھتے ہیں. ماضی میں جا سکتے ہیں ریفرنس کے لیے ماضی میں جا سکتے ہیں, لیکن کنٹینیوسلی پیچھے نہیں دیکھ سکتے. आगे देखना है, फ्रंट को देखना है, चैलेंज को समझना है. मेरे और आपके बच्चे जब स्कूल से आते हैं वहाँ का माहौल बिल्कुल मुख्तलिफ है. बच्चे बिल्कुल नहीं पढ़ते, उनको कुछ नहीं कहा जाता डार्लिंग हनी. और आप बच्चों की पेरेंट टीचर मीटिंग में जाते हो, कहते हैं एवरीथिंग इज वाइट, हर चीज अच्छी है, कोई भी ब्लैक नहीं है. वालदेन को पता ही नहीं चलता कि बच्चे हमारे कुछ नहीं करे. एक माँ कहने लगी मेरे बच्चे ने, मैंने उसको सेमेस्टर की फीस भी दी, उसने पेपर ही नहीं दिए, ड्रॉप हो गया. दूसरे सेमेस्टर की भी फीस दी, मेरा बच्चा ड्रॉप हो गया, उसने मुझे बताया तक नहीं. कहने लगी कि उसने कहा कि मैं आप लोगों से डरता था, क्योंकि आप लोग चाहते थे इस सब्जेक्ट को पढ़ो, मैं तो नहीं पढ़ना चाहता था. आप अकाउंटेंट बनाना चाहते थे, आजकल इसका ज़माना है, आप डॉक्टर. एक बच्चा कहने लगा मेरे पेरेंट्स की ड्रीम है कि डॉक्टर बने, मैं नहीं बनना चाहते. एक लड़की, दो बेटियों ने कहा कि हम डॉक्टर नहीं बनना चाहते, हमारे पेरेंट्स की ड्रीम है कि हम डॉक्टर बने. तो खुदा के लिए, खुदा के लिए, हम में से किसकी ये ड्रीम है कि मेरे और आपके बच्चे जन्नती बन जाए? सबकी ड्रीम है ना ये जन्नती बन जाए. मैं एज ए प्रिंसिपल जब पेरेंट्स आते हैं ना, मैं उनसे सवाल पूछती हूँ ना कि आप क्या चाहती हैं आपके बच्चे क्या बने. शायद ही कोई माँ बाप ये कहते हैं कि हम चाहते हैं कि हमारे बच्चे अच्छे नेक मुसलमान कामयाब हो जाएं, दुआ करें वो इधर दाखिला मिल जाए, फ़लाँ यूनिवर्सिटी मिल जाए, फ़लाँ जगह रिश्ता हो जाए, सिटीजनशिप मिल जाए, फ़लाँ, या बाकी सारे आगे बस एक बच्चा पीछे रह गया, उसके लिए भी दुआ करें कि यहाँ की सिटीजनशिप मिल जाए. इतनी दुआएं मैंने और आपने जन्नत का सिटीजनशिप बनने के लिए कितने लोगों ने की. तो ये सवाल है मेरे और आपके लिए है. तो कितने सी छोड़ने हैं? तीन सी छोड़ने हैं. एक क्या है? क्रिटिसाइज करना कि मोटी क्यों हो, पतली क्यों हो, और ऐसे क्यों बैठी हो, ऐसे क्यों लेटी हो, ऐसे क्यों खाती हो, ये क्यों खाती हो. और बच्चे जब घर आते हैं ना बोलते नहीं हैं, हमसे बात नहीं करते ना. जब वो छोटे थे ना, जब वो बात करना चाहते थे ना, तब हमने उससे बातें नहीं की. अब आप बात करना चाहते हैं ना, जब पानी सर से गुजर जाता है तो हम चाहते हैं कि अब वो मुझसे बात करें. अब वो हमसे बात नहीं करना चाहते. अगर छोटी उम्र से हमने उनके साथ बात की होती, दोस्ती की होती, उनके प्रॉब्लम को समझा होता, अभी भी वैसे देर नहीं हुई उसमें, बजाय इसके कि ये कहें कि नमाज पढ़ो, बजाय इसके कि ये कहें नमाज पढ़ो, जब नमाज का वक्त हो जाए उठे, वुजू करें और नमाज पढ़नी शुरू कर दें. बजाय कितने लोग हैं जो फजर की नमाज जिनकी कजा नहीं होती वो सिर्फ हाथ खड़ा करें, जिनकी फजर की नमाज कजा नहीं होती. मुसाफिर शब को उठता है जो जाना दूर होता है. जिनको अपने बच्चों की तरबियत करनी है ना, उनको तो तहज्जुद में उठकर दुआएं मांगनी चाहिए. अल्लाह कौन से वक्त की दुआ कबूल करता है? तहज्जुद की दुआ कबूल करता है. एक मेरी स्टूडेंट थी, कहने लगी कि जब मैंने अपने बच्चों को हिफ्स में डाला तो मैंने तहज्जुद पढ़नी शुरू कर दी. तो जब बड़ा काम करना होता है ना, बड़ा ड्रीम, तो फिर बड़ी कुर्बानी करते हैं. अपने बच्चों की तरबियत करनी है ना, तरबियत मेरी और आपकी डिग्री नहीं करेगी, मेरी और आपकी स्किल नहीं करेगी, मेरी और आपकी दौलत नहीं करेगी, मेरा और आपका उनको अच्छे स्कूल में दाखिल करवा देना नहीं करेगा. जितनी कोशिश कर सकते हैं ना, करने के बाद वो जो नीली छत वाला है ना, उसके सामने गिड़गड़ाया करें, दुआएं मांगा करें, रोया करें. और एक ख़ास बात, हम ना बहुत जल्दी गिव अप कर देते हैं. एक माँ मेरी बहुत करीबी दोस्तों में से भी है, उसका बेटी 2-3 साल की होगी, बोलती नहीं थी. मैंने कहा तुम अपनी बच्ची से बातें करती हो, क्योंकि यहाँ तो ना दादी ना नानी, वो जो हमें सांस भी खलती रहती है, सांस गले का फांस, तो जो कि मेरे और आपके लिए बड़ी नेमत है. मैं आपको सच कहती हूँ, जिन घरों में दादी नानी सास माँ बाप बुजुर्ग है ना, वो घर रहमत है. उस घर में फरिश्ते आते हैं, उस घर में अल्लाह की रहमत नाजिल होती है. वो मुफ्त में दिन रात आपके लिए बैठकर चारपाई पे दुआ करते रहते हैं. बहुत खुशकिस्मत हैं वो लोग. और अपने अपने दिलों के दरवाजे खोलें, अपने घरों के दरवाजे खोलें. घर छोटे बड़े होने से कोई फर्क नहीं पड़ता, जब दिल ही हमारे बंद हो गए हैं, जब दिल ही तंग हो गए हैं हमारे. पहले ज़माने में घर 2 कमरे के थे, दिल बड़े वसी थे. आज घर 5 कमरे के, बेसमेंट, मेहमान आता है कहाँ जाएगा? बेसमेंट में. क्यों? एक तो प्ले रूम है, एक स्टडी रूम है, एक बेटी का वैसे रूम है, एक हमारा रूम है, مہمان کے لیے جگہ کا ہے بیسمنٹ میں. اور پتہ ہے مہمان جو ہوتے ہیں مسافر پر زکوٰۃ بھی لگتی ہے مسافر پر, حالانکہ وہ گھر میں لکھ پتی ہو. اگر وہ ضرورت مند ہے, اگر اس کو مسافر ہے, تو پوری بستی کے پر کی زکوٰۃ بھی اس کو لگ جاتی ہے. اتنے حقوق ہیں مسافر کے مہمانوں کے. تو اپنے دل کے دروازے کھولیں, گھروں کے دروازے کھولیں. بچوں کی تربیت میں میری اور آپ کی جو پرائیویسی ہے نا, میں اور میرا شوہر, دو بچے, خوشحال گھرانہ, یہ جو میری پرائیویسی اپنا الگ تھلگ, بالکل الگ دنیا, دور ایک دنیا, اس نے بھی ایک اہم کردار ادا کیا ہے. تو اپنے گھروں میں رشتہ داروں کا آنا جانا, آج ہماری رشتہ داروں سے اتنی اچھی دوستی نہیں ہے جتنی کہ دوستوں سے دوستی ہے, یہ بھی قیامت کی نشانیوں میں سے ہے. قیامت کے دن پل صراط سے جو لوگ رشتے نبھاتے نہیں ہیں نا, بولتے نہیں ہیں, ناراض ہیں, بہن بہن سے بولتی نہیں ہے, بھائی بھائی سے بولتا نہیں ہے, بچے والدین سے ناراض ہیں, والدین بچوں سے ناراض ہیں, قطع رحمی اس کو کہتے ہیں. جو لوگ قطع رحمی کہتے ہیں, قیامت کے دن وہ پل سے راستے جب گزرنے لگیں گے تو پل سے راستے گزر نہیں سکیں گے, اور نیچے ان کو جہنم میں گرا دیا جائے گا. قطع رحمی ان کے دامن کو پکڑ لے گی, قطع رحمی جو صلہ رحمی نہیں کرتے. اور جو لوگ, کتنے لوگ یہ چاہتے ہیں کہ ان کو لمبی, کوئی بھی مرنا نہیں چاہتا نا, کتنے لوگ چاہتے ہیں لمبی زندگی ملے, کتنے لوگ یہ چاہتے ہیں؟ میں تو چاہتی ہوں, آپ بھی چاہتے ہیں؟ ہم میں سے ہر شخص یہ چاہتا ہے, پتہ نہیں ہے کہ موت میرے ساتھ ہے, ہر شخص یہ چاہتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, بخاری کی حدیث ہے, کہ جو یہ چاہتا ہے کہ اس کی عمر دراز ہو, اس کی عمر دراز ہو, لمبی اس کو عمر ملے, تو اس کو چاہیے کہ رشتہ داروں سے حسنہ سلوک کرے. اور اس کے ساتھ دوسری بات کیا کہی, رشتہ داروں کے حقوق ادا کرے, یعنی رشتہ صلہ رحمی کرے, رشتہ داروں کے حقوق ادا کرے. اس میں ایک حدیث میں مہمان نوازی بھی ملتی ہے, اور ایک میں انفاق صدقہ کرنا ملتا ہے. تو اس کو اپنے آپ کو جو ہے وہ سنوارنا چاہیے. تو کرٹیسائز نہیں کرنا, کمپیئر نہیں کرنا. آپ میں سے کتنے لوگ ہیں جو بچوں کو کمپیئر کرتے ہیں؟ کتنے لوگ کمپیئر کرتے ہیں؟ بہت اچھی بات ہے. اب جب تک میں اور آپ ایکسیپٹ نہیں کریں گے نا, میں اور آپ چینج نہیں ہوں گے. آپ ایسی نہیں ہیں جیسی فلاں کی بہو ہے, جیسی یہ ہے نا آپ تو مسکراتی نہیں ہیں, فلاں کی بہو تو ماشاءاللہ مسکراتی رہتی ہے, یہ تو اٹھتی نہیں ہے, کچھ کرتی نہیں ہے, یہ تو ہر وقت کچن میں کھڑی رہتی ہے. تو ہم کیا کرتے ہیں, اپنی بہو کو دوسروں کی بہو سے کمپیئر کرتے ہیں. آپ گروسری نہیں کرتی, وہ تو گروسری کرتی ہے, وہ تو شام کی چائے بھی دیتی ہے. میری دوست نے فون کر کے بتایا کہ اس کی بہو تو چائے بھی دیتی ہے, ہو سکتا ہے وہ کھانا دیتی ہو, لیکن اب چائے جو نہیں دیتی تو یہ میرے سر کا درد بن گیا ہے نا. تو میں سچ بات کہتی ہوں, میری بیٹی ہو یا بیٹا, آپ کی بیٹی ہو یا بیٹا, بہو ہو یا داماد, آج سے ایک اور عمل کا اصول ہے کہ اس کی نہ کوالٹیز دیکھنی ہے, اس کی نہ کمیاں نہیں دیکھنی, اس کی کمزوریاں نہیں دیکھنی, اور اپنے بچوں کی بھی اس کی نہ خوبیاں دیکھنی ہے. ماشاءاللہ ہر وقت مسکراتی رہتی ہے, ایک پاؤں پر کھڑی رہتی ہے, اتنا اچھا کھانا پکاتی ہے, سچ کہ میں نے سوچا بھی نہیں تھا, سچی بات ہے. اور مطلب یعنی میں اور آپ کیا کرتے ہیں کہ ہم نا اپنی بیٹیوں کو بھی بیٹوں کو بھی دوسروں سے کمپیئر کرتے ہیں, اور بچے نا ڈپریشن میں جاتے ہیں. بہت سے بچے آج ڈپریشن میں ہیں, یہاں کے پرابلم مسائل بہت زیادہ ہیں, اور مجھے اور آپ کو پتہ ہی نہیں کہ ان کے پرابلمز کیا ہیں. ان کو بلی بنایا جاتا ہے ہائی اسکولز میں. جو بچہ ہائی اسکول سے نکل گیا تو امید ہے کہ یونیورسٹی میں اچھا بن جائے گا, ہائی اسکول سے ہمارے بچے نہیں نکل پاتے جو ماحول ہے یہاں کا. تو مجھے اور آپ کو بجائے اس کے کہ بچوں کو اور سٹریس دیں, ان کو تنگ کریں, تو کرٹیسائز کرنا, کمپیئر کرنا, اور صرف اتنا ہی نہیں کہ بچوں کو کمپیئر کرتے ہیں, اپنے شوہروں کو کمپیئر کرتے ہیں. اس کا شوہر تو عورت گھماتا رہتا ہے, آپ کبھی مجھے باہر کھانے کے لے کر نہیں. ایک عورت کہنے لگی کہ مجھے باہر جانے کا اتنا شوق ہے, اور میرا شوہر آلویز یہ کہتا رہتا ہے, بیگم مجھے تو گھر کا کھانا اچھا لگتا ہے. تو میں نے, مجھے پتا چلا کسی نے مجھ سے شکایت کی, تو میں نے اس کے شوہر سے کہا, آپ کو 10 دفعہ بھی گھر کا کھانا اچھا لگتا ہے نا, کبھی کبھی اپنی بیگم کو جو نا کھانے پہ باہر لے جایا کریں, اس کا دل چاہتا ہے نا. جائز خواہش ہے, کوئی حرج بھی نہیں, یہاں پھر بچیاں کریں بھی کیا نا, اور خود ساسوں کو بھی بھیج دینا چاہیے ऐसी सास बनना चाहिए, घर खाना पकाया भी है ना, बहुत अच्छी बात है आपने पकाया, पहले तो उनको वैसे ही अलग करें, साथ नहीं रखना चाहिए, क्योंकि इस्लाम उनको ये हक देता है और यहाँ पे कोई भी गरीब नहीं है। आप रह नहीं सकती बच्चों के बगैर, लेकिन अल्लाह ने कहा है ना कि अब बेटे को शेयर करना है, अल्लाह ने कहा है ना बेटे को शेयर करना है, अल्लाह के हुक्म के सामने मैंने सर झुकाया ना, वरना मैं कभी अपने बेटे की शादी ना करूँ। मुझे भी बेटा बहुत अच्छा लगता है, लगता है ना आपको भी बहुत अच्छा लगता है, लेकिन असलम तु ले रब्बिल आलमीन, मैं अल्लाह रब्बुल आलमीन के लिए जो है वो झुक गई, तो अब मैंने क्या करना है, शादी करनी है, ठीक है। और आपने शादी कर दी और मैंने शादी कर दी, अब क्या है कि बच्चों को ये कहना चाहिए कि बेटा अब अपने कदमों पे खड़े हो और अपनी बेगम को अपने कमरे में, अपने घर में लेकर आना। मेरी बहुत सी दोस्तें ऐसी हैं कि पहली तनख्वाह शादी के बाद उनके घर में आई, अल्हम्दुलिल्लाह। हाँ, लेकिन अल्लाह ताला बेटों को बहुत नवाजे, वो जो घर बनाए ना, तो मियाँ बीवी हैं तब भी वो दो कमरे का घर लें, एक अम्मी अबू के लिए सेट करें, एक अपना कमरा एक अम्मी अबू का कमरा, तीन कमरे का घर लें तब भी एक अम्मी अबू के लिए सेट होना चाहिए कि ये मेरे मामा बाबा का है। बेडशीट अच्छी बिछी होनी चाहिए, बाथरूम अच्छा साफ सुथरा होना चाहिए, ये मेरे माँ बाप का है। हाँ नहीं नहीं बिल्कुल, मैंने आज मेरी इस टॉपिक में ना बहुत बात होती है, क्योंकि मैं काउंसलिंग करती हूँ, मेरे पास बच्चों के बहुत प्रॉब्लम्स आते हैं जो माँ बाप ज्यादती करते हैं, शादी नहीं करते, जहाँ पे इन्हें टाइम हो गया वो कहते हैं हमारी शादी करते, कहते नहीं अभी तुम गाड़ी ले लो, अभी तुम जो है ना अपने कदमों पे खड़े हो जाओ, अभी तुम जो है वो घर बना लो। बच्चा कहता है मामा मेरी शादी कर दे प्लीज़, शादी कर दे, अब बाबा मेरी शादी कर दें, वो कहते हैं कि नहीं अभी नहीं करनी, जब वो जिना कर लेंगे तो तब करेंगे, अगर जब वो उन्होंने वो बालिग हो गए और वो कहते हैं कि शादी कर दें और मैंने और आपने उनकी शादी ना की और उन्होंने कोई गुनाह कर लिया, तो मैं और आप फिर उसके जिम्मेदार होंगे। अल्लाह स्टेटस नहीं पूछेगा, अल्लाह तो कुरान में ये कहता है कि जो निकाह की कुदरत रखते हों, यानी बालिग हो गए उनका निकाह करना चाहिए, अब वो कमाते भी नहीं है तो निकाह कर दो, अल्लाह गैब से उनको गनी कर देगा, बीवी आएगी इतनी अक्लमंद होगी, इतनी बरकत होगी, अल्लाह ब्लेसिंग देगा, उसकी अच्छी तनख्वाह हो जाएगी, खुद ब खुद दिन घर चलने लग जाता है, शादी कर दो। बेटियों की शादी नहीं करते, एक मुझे इतने मेरे पास दिन और रात किससे आते हैं, मेरा दिल चाहता है कि क्या करूं मैं, कैसे उम्मत मुस्लिमा जो है उसके अंदर एक चेंज पैदा होए, हमारे ड्रीम्स ही ख़त्म नहीं होते कि गाड़ी लेनी है, प्लाट लोगे, ये कर लोगे, बहनों की शादी करूंगी तो फिर तुम्हारी शादी करूंगी, बहनों के नसीब बहनों के साथ, और ये जो मैंने और आपने शादी को एक अजीब द्यो बना दिया, उसको आसान करें, सहल करें, उसकी रस्म रवाज हटाकर 10 जोड़े बनाने की जरूरत नहीं, जो हैसियत है उसके मुताबिक। तो बहरहाल फिर वही बात, फिर वो 3 C ही पूरे नहीं हो रहे, क्रिटिसाइज नहीं करना, कंपेयर नहीं करना, और जैसे मैं और आप कहते रहते हैं कि इसके मियाँ तो उसको पॉकेट मनी देते हैं, मेरे मियाँ तो पॉकेट मनी नहीं देते, है ना, कितनी औरतें जिनके मियाँ उनको पॉकेट मनी नहीं देते, कितना दिल जख्मी जख्मी है, आपको नहीं देते, मुझे भी नहीं मिली। आप देखे कितने लोगों ने, बास लोग कहते हैं कि बेगम सब कुछ तुम्हारा है, और पता होता है बेगम को कुछ भी मेरा नहीं है, बेगम सब कुछ तुम्हारा है और कुछ भी मेरा नहीं है। तो मेरी जो मियां लोग हैं, शोहर हैं, जो मेरे भाई हैं, उनसे मेरी दरखास्त है $10 ही सही, $50 ही सही, $100 ही सही, जहां इतनी ग्रोसरी करते हैं महीने के, जो भी अपनी हैसियत है, थोड़े से पैसे औरतों को जरूर दे देने चाहिए, खुश हो जाती हैं, और उनको ये खुशी होती है कि एटलीस्ट ये तो मेरे हैं ना, ये तो मेरे हैं ना, वो जो भी करे उसका, वो कुछ भी करे, ये इंसान के अंदर ना अपनी मलकियत का एक तसव्वुर होता है, वो कुछ भी करे, तो शोहरों को देने चाहिए, क्योंकि ये औरतें जो आपके पास हैं बहुत एजुकेटेड है, बहुत पढ़ी लिखी हैं, अगर ये बच्चों की तरबियत ना करती और घर बैठकर प्रेग्नेंट ना होती और बच्चों को पैदा ना करती और उनको पालती ना, ये भी $1,000 कमा सकती थी ना, तो मियाँ की कमाई फिर औरत की कमाई भी तो बनती है ना, तो आपस में हुस्ने सलूक, शफकत, मोहब्बत, छोटी छोटी चीज़ों से औरतें खुश हो जाती हैं, उनको अच्छे से, इसी तरह माएँ भी छोटी छोटी चीज़ों से खुश हो जाती हैं। माँ बाप को भी मंथली देना चाहिए, माँ बाप कितना ही कमाते क्यों ना हो, जब बच्चे कमाने लग जाएं, जब बच्चे कमाने लग जाएं, माँ बाप की मंथली मुकर्रर कर देनी चाहिए। नहीं नहीं, बच्चों की ये नहीं, मेरा सबके लिए ये पैगाम है, बच्चा जितने भी कमाता हो, اور لے ضرور لیں آپ ان سے. آپ یہ نہ کہ مجھے ماں باپ سے ایک شکایت ہے, نہیں 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 مجھے ماں باپ سے ایک شکایت ہے, بچے پوچھتے ماما آپ کیا کھائیں گی, ہم باہر جا رہے ہیں, اسی میں موڈ آف ہے کہ باہر کیوں جا رہے ہیں, اسی میں موڈ آف ہے باہر کیوں جا رہے ہیں, پوچھتے ماما ہم چلے جائیں, آپ بولتی نہیں ماما ہمارا میاں بیوی اب یہاں کے دیکھیں یہاں پہ کس ماحول میں, ہائی اسکول میں لڑکی لڑکا, گرل فرینڈ بوائے فرینڈ, ویلنٹائن ویلنٹائن ہے نا, تو ویلنٹائن ڈے اور یہ سب کچھ, کس ماحول سے آپ کے بچے گزر رہے ہیں. ایک بچہ کہنے لگا میرا نکاح ہو گیا, میرے ماں باپ جو ہے نا مجھے اب اپنی اس لڑکی سے ملنے نہیں دیتے, نکاح ہو گیا تو رخصتی کر دو. اچھا رخصتی نہیں بھی کرتے تب بھی وہ مل سکتے ہیں, اسلام ان کو اجازت دیتا ہے, آپ کا ان کو روکنا جو ہے نا وہ آپ کی ایسے ہی پھر پابندیاں ہیں. تو بہرحال اچھا بچے آپ سے اجازت مانگ رہے ہیں, شکر کریں اجازت مانگ رہے ہیں, ویسے نہ بھی مانگے تو کوئی بات نہیں, مانگ لیں تو بڑی نیکی کی بات ہے, آپ ان کو اجازت دے دیں. وہ آپ سے پوچھ رہے ماما آپ کے لیے کیا لے آؤں, پوچھ رہے ماما آپ کیا کھائیں گی, وہ لے کر آتے ہیں تو وہ پڑا ہوا ہے بیگم کے ساتھ گھوم کر آیا اور اتنی دیر لگا کر آیا, منہ پھولا ہوا ہے, منہ سوجا ہوا ہے. کسی کے میری بیٹی کو اگر اس کا شوہر لے کر جائے نا, میں کہتی ہوں شکر ہے آج پھر کیا کھایا تھا تیے, پھر کیڑے ہوٹل گئے سی, میری بیٹی کا پتا چلا ہے کہ اس کا شوہر الگ ہو رہا ہے نا اس کو لے کر, میں کہتی ہوں کیسی بوڑھی عورت ہے, بوڑھی جان ہی نہیں چھوڑتی, الگ ہی نہیں ہونے دیتی, میری بہو کے الگ ہونے کا ٹائم ہے, تو میں کہتی ہوں کہ نافرمان ہے, احساس ہی نہیں ہے والدین کا, اب بوڑھا الگ ہونا چاہتے ہیں. تو میں اصل بات کیا ہے کہ ہم اپنے بچوں کو کیوں نہیں سمجھتے, اصل ایک ہی بات ہے جو آخر میں میں اپنے آپ یعنی اپنی باتیں آپ سے شیئر کی ہیں, یہ جو جنرل میرے سامنے آتی رہتی ہیں, ایک ہی پیغام ہے میرے لیے ہے آپ کے لیے ہے, اور وہ یہ ہے کہ میں اور آپ جو ہے نا بے عمل ہیں, بے عمل ہیں, ہم جو بچوں سے چاہتے ہیں نا ہم وہ کرتے نہیں ہیں, کرٹیسائز کرتے ہیں خود عمل کرتے نہیں ہیں, ان کو کہتے ہیں ہماری زبان کینچی کی طرح چلتی ہے, کینچی کی طرح چلتی ہے, اور یاد رکھیے گا گھر کے اندر زبان نہیں چلتی, گھر کے اندر جو ہے وہ عمل کی زبان چلتی ہے, ان کو کہنے کی بجائے نا آج سے آپ عمل کرنا شروع کر دیں جو آپ چاہتے ہیں, آپ دیکھیں کہ بچوں کے اندر چینج آئے گا, اور ان کو نا ٹائم دیں, ان کو سپیس دیں, کہہ کے تھوڑا سا سانس لیا کریں, تھوڑا وقت گزرنے دیا کریں. اچھا اور کیا ہے, کرٹیسائز نہیں کرنا, کمپیئر نہیں کرنا, اور کنٹرول, کنٹرول تھری سی کنٹرولنگ. اچھا وہ لوگ وہ والدین بہت مشکلات اور پریشانی میں ہیں جو بچوں کو کنٹرول کرنا چاہتے ہیں, یعنی ان کی نا سوچوں پر بھی انہوں نے پہرے بٹھائے ہوئے ہیں, بچوں کو یہ نہیں, ان کو سبجیکٹ ان کی مرضی کا لینے نہیں دیتے, رنگ ان کی مرضی کا پہننے نہیں دیتے, وائٹ واش کرنی ہے تو ان کی مرضی کی, گروسری ہوتی ہے تو ان کی مرضی کی, حتیٰ کہ پھر وہ جو رشتہ ہوتا ہے اس میں بھی ان کی مرضی نہیں لیتے, تمہاری تائے کی بیٹی, تمہاری چچا کی بیٹی, وہ پاکستان کا پنڈی, وہ کشمیر کی وادی, وہاں تمہارا رشتہ جو ہے نا طے کر دیا. بچوں کی مرضی کے ساتھ اگر آپ کے پاس, آپ سمجھتی ہیں بہت ہی اچھا رشتہ ہے, لڑکی خوبصورت ہے, جھیل جیسی آنکھیں ہیں, سرو جیسا قد ہے, کشمیر کا حسن ہے, پشاور کا حسن ہے, وٹ ایور, بچہ کہتا ہے کہ یہ جو بلیک مسلم ہے میں اسی سے کرنا چاہتا ہوں, تو کر دے شادی, مسلمان تو ہے نا. آپ کہتی ہیں وہ کالی کے ساتھ, بالکل بھی نہیں, وہ بنگلہ دیشی کے ساتھ, ایک عورت کہنے لگی بنگلہ دیشی سے کرنا چاہتا ہے شادی, آپ کو پتا ہے نا پھر بنگلہ دیش کے لوگ کیسے ہو, مطلب وہ اور ہم, تو یہ کیا, یہ تعصب ہے, یہ تعصب ہے. تو اللہ تعالیٰ نے میرے اور آپ کے لیے کس میں خیر رکھی ہے مجھے اور آپ کو نہیں پتا. تو کنٹرول کرنا, اور کنٹرول کرنا تقدیر کو ہاتھ پہ لینا ہے, جو خدا بننا ہے, خدا بننا ہے, اور یہ نہیں بچوں سے اب کھیلنا ہے آج جا کے کہ آج میں اور تو سہیلیاں سہیلیاں, میں اور تم دوست, ایسے نہیں ہوتی دوستی, ایسے نہیں ہوتی. یعنی میں اور آپ کہتے ہیں کہ اچھا پھر بتا رہا بات چپ کیوں ہے, وہ نہیں وہ ادھر بتا نا بات چپ کیوں ہے, بالکل نارمل وے میں, ایزی وے میں چیزوں کو لے کے چلے, خود بخود بچے ہمارے دوست بنیں گے. آخری بات جو کہنی ہے, بچوں سے بچوں کی رسپیکٹ کرنی ہے, ان کی اوپینین کا احترام کرنا ہے, اور میں آپ کو لکھ کر دیتی ہوں کہ بچوں نے اگر ریورس گیئر نہ لیا تو پھر آپ مجھے کہیے گا, کہ میری اور آپ کی ذمہ داری کیا بنتی ہے کہ یو ٹرن لینا ہے اچھے مسلمان بننا ہے, اور ساری کوششوں کے بعد اگر بچے پھر بھی نیک نہیں بنتے تو اللہ مجھ سے اور آپ سے نہیں پوچھے گا. میرا اور آپ کا کام ان کو اچھا مسلمان بنانا نہیں ہے, اچھا مسلمان بننے کی دعوت دینا ہے, ان کو دین کی طرف بلانا ہے, نہ کہ فورس فلی ان کو بنانا ہے. ٹھیک ہے, تو جو رسپیکٹ ہے نا ارن کی جاتی ہے, رسپیکٹ جو ہوتی ہے نا ارن کی جاتی ہے, کمائی جاتی ہے, مانگی نہیں جاتی. تو ہمیں حضرت عبداللہ بن مبارک جو تھے نا آئے تو ہارون رشید کا زمانہ تھا, تو جو ان کی نوکرانی تھی نا اس نے چھت سے دیکھا کہ گلیاں بھر گئی ہیں بغداد کی اور جہاں پہ بھی وہ آئے تھی ان کی سواری, تو انہوں نے کہا کہ حکومت تو اس کی ہے, یہ ہے بے تاج بادشاہ, دیکھیں کیسے لوگ آئے ہیں. تو ہارون رشید سے کہا حکومت تیری نہیں ہے, حکومت اس کی ہے جو اس نے دلوں پہ کی ہے. تو حکومت دلوں پہ کی جاتی ہے, سروں پہ نہیں کی جاتی. ہم بچوں کے سروں پہ حکومت کرتے ہیں, ان کے سر پر نافذ ہو کر کھڑے ہو کر اللہ سے تعلق قائم کریں, قرآن پڑھنا شروع کریں, اللہ سے مانگیں, اور بچے اللہ کی امانت ہیں, جہاں بھی رہیں خوش رہیں, اور ان کو اچھا مسلمان بنانے کے لیے کوششوں کے ساتھ ساتھ دعا کرنی چاہیے. تو اور جس کے بچے برے ہوں تو ان کو چھوڑ نہیں دینا, ان کے ساتھ لگے رہنا ہے. وہ برے نہیں ہیں, ماحول کا اثر ہے, اگر وہ ڈرگز میں ہیں, اگر وہ شراب پی رہے ہیں, اگر ان کے ساتھ برے لوگوں کے ساتھ ان کی دوستی ہے, تو غمزدہ ہونے کی بجائے, ڈپریشن میں جانے کی بجائے, ان کو برا بھلا کہنے کی بجائے, بیوی شوہر کو برا کہتی ہے, شوہر بیوی کو برا کہتا ہے. بہت سے ایسے کیس بھی میرے پاس ہیں کہ بیٹے نے ہاتھ کاٹ لیا اور بیٹی نے جو ہے گولیاں کھا لیں, اور بچی گھر سے نکل گئی اور بچی نے سکارف اتار دیا, اور یہ وہ سب بہت باتیں اخباروں میں پڑھتے ہیں اور پرسنل بھی آتی ہیں میرے پاس. تو میری اور آپ کی کیا ذمہ داری بنتی ہے, ان کے ساتھ لگے رہنا, لنک نہیں توڑنا. یہ نوٹ کر لیں بات, بچوں کے ساتھ کبھی بھی لنک نہیں توڑنا, کیسے ہی کیوں نہ ہو ان کے ساتھ لگے رہنا ہے, کوشش کرنی ہے, دعائیں کرنی ہے, اور ہر بات پہ یس یس نہیں کہنا. فرینڈ بننے کا مطلب یہ نہیں ہے کہ یس یس یس, نو بھی کرنی ہے اور نو نو بھی نہیں کہنا. تو پھر کیا کرنا ہے, بیلنس کرنا ہے, توازن کرنا ہے, توازن کرنا ہے. تو اللہ رب العزت ہم سب کو اچھا مسلمان بنائے. بہت ہی مشکل ٹاپک تھا آج کا جو ٹاپک تھا, میں سچی بات ہے کہ میں بہت دعا کر رہی تھی, آیتیں مجھے بہت آتی تھیں, حدیثیں بھی بہت آتی تھیں, واقعات بھی بہت آتے تھے. میں اللہ سے کہہ رہی تھی اللہ تعالیٰ مجھے کوئی ایسی بات بتا دے, ایسے الفاظ بتا دے کہ ہمیں پتہ چل جائے کہ ہمارے بچے, ہمارے دوست جو ہے وہ کیوں نہیں بنتے. میں نے بہت سے لوگوں سے سروے بھی کیا, میں نے بہت سے کو اسٹڈی بھی کیا. اگر کوئی اچھی بات کہی ہے تو اللہ کی توفیق سے کہی ہے, اگر کچھ کمی بیشی ہو گئی ہے آپ بھی معاف کریں, اللہ بھی مجھے معاف کرے. بس مجھے لگتا ہے کہ آج کے بعد میری اور آپ کی زندگی کا مقصد یہ ہونا چاہیے کہ میں اپنے رب کو راضی کیسے کروں, میں اپنے بچوں کو اسلامی کلی کیسی ان کی اچھی تربیت کروں, لڑائی کرنے کی بجائے کہ یہ شوہر کی ذمہ داری ہے, یہ بیٹے میری ذمہ داری ہے, شوہر کہتا ہے بیوی کی ذمہ داری ہے. جو کر سکتے ہو نہ کر گزرو, کیونکہ میرے اور آپ کے پاس ٹائم جو ہے وہ بہت تھوڑا ہے. مقام فیض کوئی راہ میں جچا ہی نہیں, جو کوئے یار سے نکلے تو سوئے دار چلے, جو رکے تو کوہے گرا تھے ہم, جو چلے تو جہاں سے گزر گئے, رہے یار ہم نے قدم قدم تجھے یادگار بنا دیا. ہم گردش دورہ سے کچھ اس طرح لڑے ہیں, دیوار بنے دشت تمنا میں کھڑے ہیں, دیکھوں تو ہر ایک سمت ہے پھولوں کا تبسم, سوچوں تو رہے شوق میں کانٹے بھی بڑے ہیں. تو یہ بڑا مشکل چیز ہے. اللہ رب العزت سے دعا کرتے ہیں, ربنا آتینا فی الدنیا حسنہ وفی الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. رب ارحمهما كما ربياني صغيرا. اے ہمارے رب, اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے رب, تیری رحمت تیرے غصے پر غالب ہے, تیری رحمت تیرے غصے پر غالب ہے, تو ہمیں بھی رحیم اور شفیق بنا دے. اپنے بچوں کے لیے محبت کرنے والا، شفقت کرنے والا، نہ شاؤٹنگ کرنے والا، نہ غصہ کرنے والا، اور نہ ہی ان کو برا بھلا کرنے کہنے والا. تو ہمیں اپنے بچوں کی اچھی تربیت کرنے والا بنا، تو ہمیں ویسا مسلمان بنا دے جیسا تو ہمیں دیکھنا چاہتا ہے، بیماروں کو صحت دے دے، اور جو بے اولاد ہیں ان کو اولاد کی نعمت سے نواز، نیک اور صالح اولاد عطا کر. ہماری بیٹیاں، ہماری بہنیں جو کہ بے اولاد ہیں ان کو نیک اور صالح اولاد عطا کر، اور جو اولاد دی ہے ان کی اچھی تربیت کرنے والا بنا. مجھے ہر روپ میں، خواہ میں ساس بنوں یا بہو، میں بیٹی بنوں یا کہ نند، میں درانی بنوں یا کہ جٹھانی، میں جس بھی روپ میں ہوں بس مجھے ایک مسلمان کا کردار ادا کرنے والا بنانا، اور ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک اور ہمارے لیے صدقہ جاریہ بنا دینا. یہاں پہ رہتے ہوئے یا باہر اپنے پیچھے ہمارے کنٹریز میں جہاں کہیں بھی ہم رہ رہے ہیں، یہ جو پیپر تو نے ہمارے ہاتھوں میں دیے ہیں بچوں کی تربیت، یہ ہمارے لیے آسان کر دے. ہمیں باعمل والدین بنا، ہمیں اپنے بچوں کی اچھی تربیت کرنے والا بنا، اور ہمارے رزق میں اضافہ کر، رزق حلال میں برکت عطا کر. اور اے ہمارے رب، ہمیں اور ہمارے شوہروں کو میں آپس میں محبت دے دے. اللہم الف بینا قلوبنا واصلح ذات بیننا. میرا شوہر میرے سے محبت بھی کرے اور میری عزت بھی کرے، اور میں اپنے شوہر سے محبت بھی کروں اور میں اس کی عزت بھی کروں. سب بہنیں، مائیں، بہنیں، بیٹیاں جو بیٹھی ہیں، ہر ایک کی نیک اور جائز خواہش قبول کر لے. آج کی محفل جن بہنوں نے لگائی ہے، سجائی ہے، ہمارے بیٹے، ہمارے شوہر، ہمارے بھائی جنہوں نے رائڈز دی ہیں، ہمیں یہاں پہ لے کر آئے ہیں، اور ہماری بیٹیاں اور بہنیں جنہوں نے رائڈز دی ہیں، گاڑیاں چلائی ہیں، اور جنہوں نے کھانے پکائے ہیں، جنہوں نے دریاں بچھائی ہیں، جنہوں نے کالز کی ہیں، جنہوں نے ٹیکس کی ہے، جس جس نے جو جو حصہ ڈالا ہے، اے ہمارے رب تو اس کو قبول کر لینا، ان سے راضی ہو جانا. اور اے ہمارے رب، امت مسلمہ میں اتحاد دے دے، اور امت مسلمہ کی دعائیں قبول کر لے، ان سے راضی ہو جا. ہمارے بچیوں بچوں کے اچھے رشتے کر دے، نیک اور اچھے رشتے ہمارے سامنے لیا. ہمارے بچے جو کہ والدین جو کہ بچوں کے رشتے کرنا چاہتے ہیں اور رشتوں کی اچھے تلاش میں ہیں اور پریشان حال ہیں، اے ہمارے رب وہ پریشانیاں دور کر دے. بچوں کو جو ہے وہ نیک اور اچھے رشتے دے دے. جو شادیاں ہو گئی ہیں ان کو کامیاب کر دے، اور ہمارے بچوں کو لائق کر دے، ان کو نیک بنا دے. اور جب ہم جائیں تو ہمیں مرتے وقت کلمہ نصیب کرنا، اور اب تک کی زندگی میں جو غلطیاں اور کوتاہیاں ہوئی ہیں ان کو معاف کر دینا، اور جو فوت ہو گئے ہمارے پیارے جو دنیا سے چلے گئے ان کی مغفرت کر دے. شوہر، بیوی، بہن، بیٹی، بیٹا، جو بھی پیارے چلے گئے ان کی مغفرت کر دے، اور ہمیں بتا دے کہ ہم کس طرح وہ کام کریں اور وہ اچھے کام ہمارے لیے آسان کر دے جو تجھے راضی کر دیں. ربنا تقبل منا انک انت السمیع العلیم، وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین، برحمتک یا ارحم الراحمین. شاہدہ انجم بہن کے لیے اور فرزانہ کے لیے بھی، انہوں نے بھی دعاؤں کے لیے درخواست کی تھی، اور